السلام عليكم ورحمة الله وبركاته. اللهم لك الحمد كما أنت أحده، صل على محمد كما أنت أحده، وفعل بنا ما أنت أحده، فإنك أنت أهل التقوى وأهل المغفرة. اللهم صل على محمد عبدك ورسولك، وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد كما تحب وترضى له. میرے رب کو اپنی یادیں بہت پسند ہیں، اپنی حمد، اپنی تعریف، اپنی یادیں بہت پسند ہیں، اور میرا اللہ چاہتا ہے کہ میرے بندے بس میری یاد میں لگے رہیں اور زندگی کا کوئی کام کریں ہی نہ. وما خلقت الجن والانس الا لیعبدون، میں نے تو جنوں اور انسانوں کو پیدا ہی اپنی یاد کے لیے کیا ہے، مجھ سے باتیں کریں، مجھ سے اپنا حال لیں، سنیں، سنائیں، اور مجھ سے باتیں کریں، میں بندوں سے باتیں کروں. میں قرآن پڑھنے والا ایسا ہے جیسے وہ اللہ سے باتیں کر رہا ہے یا اللہ اس سے، اور نماز پڑھنے والا ایسا ہے کہ اللہ اس سے باتیں کر رہا ہے. تو اللہ پاک جل جلالہ کو اپنی یاد بہت پسند ہے. میرا رب چاہتا ہے میرے بندے مجھے یاد کرتے رہیں، کوئی کام نہ کریں. اب ایک سوال پیدا ہوتا ہے کہ اگر کوئی کام نہ کریں تو پھر اللہ نے یہ کام کیوں دیے ہیں؟ سارے پیشے دیے ہیں، حلال جتنے پیشے ہیں روزی کمانے کے، کیوں دیے؟ میرا اللہ کہتا ہے کہ میرے حبیب کے طریقوں کے مطابق اگر ان پیشوں میں لگ جاؤ گے تو ایسے ہے جو ہر پل، ہر سانس، ہر لمحہ، ہر لہجہ مجھے یاد کر رہے ہو اور کرتے رہو گے اگر ان پیشوں میں لگ گئے میرے کملی والے کے طریقوں کے مطابق. تو وہ پیشہ بھی عبادت ہے، وہ چلنا بھی عبادت، وہ تسبیح بھی عبادت، وہ جھاڑو دینا پھر عبادت ہے. ایسے جیسے بندہ کعبہ کے اندر سے جھاڑو دے رہا. بس ایک دفعہ میرا اللہ کہتا ہے کہ میری یاد میں لگ جا، ہر پل میری یاد، ہر لمحہ، ہر لہجہ میری یاد، ہر قدم میری یاد. کبھی حج کے ذریعے، کبھی قربانی کے ذریعے، کبھی عید کے ذریعے، کبھی رمضان کے ذریعے. وہ کریم ہمیں موقع دیتے ہیں، کبھی جمعے کے نام پہ، کبھی شب جمعہ کے نام پہ، کبھی قرآن کی تلاوت، کبھی تسبیح کے نام پہ، کبھی قدم قدم پہ مسنون دعاؤں کے نام پہ، کبھی اپنی یاد میں ڈوب جانے کے نام پہ، کبھی تکلیفیں دے کر، مشکلات دے کر، مسائل دے کر، پریشانیاں دے کر اپنی طرف متوجہ کرتا ہے اور کہتا ہے مجھے یاد کر. فذکرونی اذکرک، پھر میں بھی تجھے یاد کروں گا. اللہ کو اپنی یاد بڑی پسند ہے اور اللہ کے ساتھ باتیں کرنا بہت زیادہ پسند ہے. اللہ کو عرش جھومتا ہے، کرسی جھومتی ہے، اس کی رحمت جھومتی ہے اور اس کی رحمت متوجہ ہوتی ہے، اس کا فضل بے کرام برستا ہے اس وقت جب بندہ اللہ سے باتیں کرتا ہے. اور جب بندہ اللہ کے ساتھ اپنا راز و نیاز کرتا ہے، اپنی یادوں کو لیتا ہے، دیتا ہے، سموتا ہے، سمیٹتا ہے، عادت بنائے سارا دن اللہ سے باتیں کرنے کی. میں گھر سے نکلا نا حج کے لیے تو میں نے کہا اس پورے سفر میں اللہ میں نے تجھ سے بہت باتیں کرنی ہیں، بس توفیق تو نے دینی ہے. یا اللہ میں نے تجھ سے بہت باتیں کرنی ہیں. میرے ایک محسن مجھے گاڑی میں چھوڑنے جا رہے تھے، اکیلا ہی جاتا ہوں، یہاں سے جلوس نکلے، وہاں سے جلوس آئے. میرا تو کام ہے اللہم لبیک، ایک بستر تو ایک بیگ، اللہم لبیک، ایک بستر ایک بیگ، بس. تو میں نے اللہ سے عرض کیا، میں کہ اللہ میں نے اس دفعہ تجھ سے باتیں بہت کرنی ہیں پر توفیق تیری ہوگی، हम जिसको चाहे तौफीक दे दें, हम जिससे चाहे तौफीक छीन लें। कई जवान ऐसे हैं उनको जवानी में तौफीक मिलती है, कई बूढ़े मुझे ऐसे मिले अल्लाह का नाम नहीं मिला। मेरे वालिद साहब रहमतुल्लाह के क्लास फेलो हैं, कॉलेज फेलो हैं, एससी कॉलेज में इकट्ठे पढ़ते थे। और जब भी जाए ना, अभी मैं गया ये ईद की इससे पहले बल्कि हज से पहले गया, हवेली में गया तो उनसे सलाम करने गया, सलाम करके बैठने लगे, क्या हाल है, कोई मुल्क की खबर सुनाओ। सारा दिन चैनल खुला हुआ है, सारा 80 से बहुत ऊपर 90 के करीब पहुंचने वाले सेहतमंद हैं। मैंने कहा मैं चाचा इस दफा तो अपना हाल देने आया हूं, ये दिल का मरीज हो गया हूं। अल्लाह माफ करे पुत्र, हाल ही नहीं कर जो आना ही, अभी जवान आदि दिल की तक मैं बड़ा सख्त दिल का मसला हो गया। दुआ करें आपके सफेद बाल हैं, अल्लाह हया करता है। दिल नमाज को ही नहीं लगता, तस्बीह को नहीं लगता, अल्लाह के नाम में लगता ही नहीं है, कुरान में अल्लाह की याद में नेकी के काम लगता ही नहीं। तो फौरन कहने लगे, कहने लगे ए वल मार्फत दें गालियां, ये फिर मार्फत की बातें हैं। मैंने कहा यही मैं आपसे लेने आया हूं, यही मैं आपसे सीखने आया हूं, वो इसका ही हाल कर, वरना जाते ही फिर वो जिम्मेदार भी हैं, जिम्मेदार तो हर तीसरी बात पे गाली भी देता है, उन्हें पता नहीं चलता मैं गालियां दे रहा हूं, पता ही नहीं चलता। जाते ही सियासत की बात है, मैं थक जाता था, जाते ही मैंने कहा मैं मेरा कोई हाल कर दें, मेरे वालिद के कॉलेज फेलो हैं आप, कोई हाल कर दें, मेरा हाल तो बड़ा बुरा है और दिल का मरीज हूं, पता नहीं किसी लम्हे मुझे अटैक हो जाए। तो मैं घर से निकला तो मैंने कहा अल्लाह पाक मैंने तुझसे बातें करनी है, बहुत करनी है इस सफर में। क्यों? ना मुल्क दे, ना माल दे, ना जाल दे, ना बाल दे, तो हज के सफर में कोई काम तो है ही नहीं। मुल्ला ना हिन कहीं कार दे, छेवे ना जाने नी यार दे, ना मुल्क दे, ना माल दे, ना जाल दे, ना बाल दे, हर दम खुदा ही ख्याल दे, हर दम खुदा ही ख्याल दे। गुम कर गुमा या करू रहन, सारे गुमान गुम है, या करू बस जिधर देखता हूं उधर तू ही तू है। लेकिन मौला तौफीक तेरी होगी, तू चाहेगा तो होगा, तू नहीं चाहेगा तो कभी नहीं होगा। अल्लाह तेरी चाहत का नाम वजूद है, वजूद, तेरी इरादे का नाम वजूद। तो मेरे साथी मुझे एयरपोर्ट पे बस ऐसे उतारा और मेरे पास एक बैग था, वही बैग लेके आए वो एक साहब को, मैंने वजन वाली जगह पे खजूरें बांटते देखा, वो मैंने भी ली, मैंने भी खाई, में खजूरें बांट रहे थे। मैं क्या हुआ, कह रहे वजन ज्यादा हो गया। हमारे एक लला उबैद होता था, फौत हो गया, वो कहता था अस्सलाम वालेकुम भाई साहब, बिस्मिल्ला हज कराए हैं, कोई जमजम कोई खजूर, फिर खुद कहता वल्लाह, फिर खुद कहता था वल्लाह हज करने गया था, इतने पहले कपड़ा आता था बोस्की और करेप, इतने करेप के सूट, इतने बोस्की के थान, इतने टीवी, इतने वीसीआर, वीसीआर और टीवी लाते थे पहले, इतने टेप रिकॉर्डर, इतने कर करके वल्ला वजन ज्यादा हो गया, फिर खजूर और जमजम वहीं रह गया। तीन चार दफा वल्ला भी कहता था वजन ज्यादा हो गया, खजूर और जमजम वहीं रह गया। मैंने तुझसे बातें करनी है, तुझे पाना है, मुझे पता है कि तू अपनी याद को बहुत पसंद करता है, और तो अपनी याद में खो जाने वालों की जरूरतों में खो जाता है, तो मुझे याद करो, मैं तुम्हें याद करूंगा। अल्लाह को याद करना क्या है, अल्लाह हमारी जरूरतों में लग जाता है। मन कान अल्लाह कान अल्लाह लहू, اور جو اللہ کا ہو جاتا ہے اللہ کہتا ہے میں تیرا ہو گیا. یہ ذکر اس کی یاد تو ہے کہ میں یہ تسبیح پڑھتا ہوں میرا کام ہو جاتا ہے, اس کی یاد تو ہے. یہ تسبیح, یہ نفل, یہ سجدے, یہ رکوع, یہ صدقہ, یہ خیرات, یہ اٹھنے والے خیر کی طرف قدم, یہ ساری اس کی یادیں ہیں. اور یہ اس کی یادیں ہیں اور یہ یادیں میرے رب کو بہت پسند ہیں, اور یہ یادیں میرے اللہ کی پسندیدہ چیز ہیں, بہت پسند. جس زبان میں ہوں, جس زبان میں ہوں, اور اللہ پاک جل شانہ یادیں کر میں, اس کی یادوں میں بندہ جب کھو جاتا ہے, اللہ بڑی بڑی خطائیں معاف کر دیتا ہے پر یادوں کو پسند کرتا ہے. اور ان اگر یادوں کے دوران کوئی ایسا بول ہو جو میرے رب کی شایان شان نہ ہو, جان بوجھ کے نہیں, غلطی سے, تو بھی کہتا ہے معاف کر دیا, میری یادوں کو نہ چھوڑنا. وہ چرواہا موسیٰ علیہ الصلوۃ والسلام اللہ کے ساتھ باتیں کر رہا تھا کہ اللہ اگر تو مل جاتا میں تجھے نہلاتا, دھوتا, دھلاتا, ان میں سے جو اچھی بکری تھی اس کا دودھ پلاتا, اور پھر یہ کرتا اور وہ کرتا, اور وہ سب کچھ جو محب اپنے محبوب کے ساتھ, جو اماں اپنے بیٹے کے ساتھ. میرا رب تو ان چیزوں سے پاک ہے. موسیٰ علیہ الصلوۃ والسلام تشریف لے جا رہے, غصہ آیا, کیا باتیں کر رہے ہیں, میرا رب تو ان چیزوں سے پاک ہے. جلالی بادشاہ تھے موسیٰ, ڈانٹ دیا, بیچارہ سہم گیا, میرا اللہ تو ان چیزوں سے پاک ہے, تو کیسی باتیں کر رہے ہیں اللہ سے. اللہ باغ کے پاس پہنچے تو میرے رب نے فرمایا کہ موسیٰ ایک بندہ مجھ سے باتیں کر رہا تھا, تو انہیں باتیں کرنا ہی, اس کو چھڑا دیا, باتیں کرنا ہی ختم ہو گیا, اور وہ اس حالت میں مجھے اچھا لگ رہا تھا, مجھے بھا رہا تھا, مجھ سے باتیں کر رہا تھا, مجھے روز اس کے غم میں یوں ہی ساری رات کرنا, کہیں چپ کے رونا, کہیں دل سے بات کرنا, یہ اس کی باتیں ہیں, یہ اس کی یادیں ہیں. گھنٹوں میں, گھنٹوں رات کو بس ایسے آنکھیں بند ہیں اور اس سے باتیں ہیں. نیند سے میرا تعلق برسوں سے نہیں ہے, خواب آ کے میری چھت پہ ٹہلتے کیوں ہیں, لوگ ہر موڑ پہ رک رک کے سنبھلتے کیوں ہیں, اتنا ڈر ہے تو پھر گھر سے نکلتے کیوں ہیں. تو نیند تو پھر اللہ سے باتیں کر کے دیکھیں, تو اسے کام بننا شروع ہو جاتے ہیں, مسئلے حل ہونا شروع ہو جاتے ہیں. میں نے ایک دفعہ, کئی سال پرانی بات ہے, ایک اللہ والے سے عرض کیا کہ آقا کے روزے پہ حاضری کی کوئی چیز ہی بتا دے. مجھ سے فرمانے لگے حضور کیا کے باتیں کرو, بس ایسے جیسے آمنے سامنے ہیں اور میرا اللہ پہنچا رہا اور حضور کو سنوا رہا, حضور خود سن رہے روزہ اتر میں, خود سن رہے براہ راست, ان سے جا کے باتیں کرو. اور ضروری نہیں اس روزہ اتر کے سامنے, مسجد نبی میں جہاں موقع ملے. اللہم انی اسألک و اتوجہ الیک بنبینا محمد صلی اللہ علیہ وسلم, میری منت ہے آپ سے, عمرے اور حج کے لیے جائیں. اور آپ کو یہ دعا اگر یاد نہیں ہے تو سمجھ لیں پھر آپ یہاں سے کوئی سرمایہ لے کر نہیں گئے, اور سرمایہ لے کر نہیں آئے. ساری دعائیں محبوب ہیں, دو چیزیں عمرے اور حج کے لیے, ایک لقد جاءکم رسول والی آیت سورۃ توبہ کی آخری دو آیا, اور یہ ایک دعا, وہ قرآن اور یہ حدیث. بس ہمارے پاس قرآن و حدیث ہی تو ہے. ڈوب گئے بس ایسے گڑ گڑا کے, سر جھکا کے, تسبیح اٹھانا ضروری نہیں, لے لیں اچھی بات ہے, دعا کے ہاتھ اٹھانا ضروری نہیں, ہو جائیں کوئی حرج نہیں, پر دل کو متوجہ کرنا ضروری ہے. اللہ پاک کی توفیق سے موقع ملا, اللہ ان بولوں میں بھی اپنی اخلاص عطا فرمائے, سچائی عطا فرمائے, یہ بول ہو اشتہار نہ ہو, اللہ کی رضا ہو. اور بعض اوقات اس لیے بتائے جاتے ہیں کہ لوگ کریں, घंटों ये दुआ मैंने पढ़ी है, अल्लाहुम्मा इन्नी अस्अलुका वातवज्जहु इलैका बिनबीयना मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम, नबी रहमा या मुहम्मद इन्नी अतवज्जहु बिका इला रब्बिक अन तुक्ज़ा हाजत। अल्लाहुम्मा इन्नी अस्अलुका, मौला मैं तुझसे सवाल करता, मैं इस सारी दुआ का आपको तर्जमा मफहूम की शक्ल में आशकाना अर्ज करता हूं, गौर से सुनिएगा। अल्लाह मेरी फरियादें तुझ तक हैं और मेरी तवज्जो तेरी तरफ है, तू तवज्जो फरमाना। बे नबी ना मोहम्मद, और मेरे मदीने वाले कमली वाले को मुतवज्जो फरमाए, और आका आप तवज्जो फरमाए। या मोहम्मद इन्नी अतवज्जहु बिका और इला रब्बिका, और मेरी फरियादें मेरे रब तक पहुंचाए। अंतुकजा हाजत, ये मेरी हाजत है, ये तो पूरी करा दे अल्लाह से, ये तो पूरी करा दे। मैं बैठा था तो मुझे बादशाही मस्जिद के खतीब थे मौलाना अली असला वासी साहब रहमतुल्लाह अलैह, उनके बेटे हाफिज जिया आए, अमेरिका में होते हैं, वहीं से हज के लिए आए, तो वो ढूंढते हुए मेरे पास पहुंचे। मैंने कहा मुझे वो ख्वाब सुना तुमने 2000 में, एक ख्वाब सुनाया था, कहने लगे सन 2000 में मैंने वो ख्वाब देखा। मैंने कहा मेरे पास लोगों ने सैकड़ों हजारों ख्वाब सुनाए, इससे भी कुछ ज्यादा होंगे, मैंने पढ़े सुने पर वो ख्वाब नहीं भूलता, फिर सुना। कहने लगे मैं आपसे इजाजत लेके आया, कुछ मसाइल थे मेरे ऊपर बहुत ज्यादा, और मैंने उम्रा करके वहां अमेरिका, उमरा करते हुए अमेरिका जाना था, वहीं मुकीम है वो, वहां के ग्रीन कार्ड वगैरह। आपने एक नफिल बताए थे कि 2 रकात नमाज नफिल पढ़ना, सूरत फातिहा के बाद 21 बार सूरत इखलास, फिर रुकू सजदा, फिर दूसरी रकत में सूरत फातिहा के बाद 21 दफा सूरत इखलास, और ये पढ़ के सैयदा फातिमा रजी अल्लाह तआला अन्हा की खिदमत में इसका सवाब हदिया पहुंचाएं और उनसे अर्ज करें कि अपने बाबा से मेरा यह काम तो करा दे। सो हां, रिवायात में है, अहदीस में है कि मेरे आका को कोई काम मनवाना होता था, सहाबा आले रसूल असहाबे रसूल ने कोई काम मनवाना होता, दरखास्त पेश करनी होती, अर्ज करना होता, और यह भी है कि आका मान जाएं, तो सैयदा की बारगाह में बेटी, महबूब बेटी, मुकद्दस बेटी की बारगाह में अर्ज कर दें कि बाबा से ये बात तो अर्ज कर दें, और वो फरमाते और मेरे आका फौरन शफकत फरमाते। हमारे अकाबर ने लिखा है, बहुत किताबों में इसके वाकयात, मुझे कहने लगे कि मैंने ये पढ़ा, मैंने ख्वाब देखा कि आप खड़े हैं और मुझे एहसास है कि सैयदा फातिमा साथ खड़ी हैं, पर मेरी नजर उनकी तरफ उठ नहीं पा रही, वो हिजाब नकाब में है। एहसास है सैयदा साथ खड़ी और आप गुस्से के आलम में, जलाल के आलम में सफे दुरुस्त करा रहे हैं हरम में, कि सफे दुरुस्त करो, सफे ठीक करो, और मुझे एहसास है ख्वाब में सैयदा इस अमल को पसंद फरमा रही है। तो कहा ख्वाब खुलने के बाद मुझे जहां अपने मुर्शिद पे यकीन हुआ, वहां इन नफिल पे एहसास हुआ, यकीन हुआ कि ये नफिल एक सीरे बेखता है, और फिर कहा कि 9/11 पे मेरे ऊपर हालात आए, मैं दाढ़ी वाला था वहां, बस मैंने हर दफा यही नफिल पढ़े, और जब भी जज के सामने बैठता था, जाता था, तो सारा जहां एक तरफ, उनकी सारी एक तरफ, जज की सारी तवज्जो मेरी तरफ होती थी, और वो कहती थी इसका कोई कसूर नहीं, क्या है, और मैं बाइज्जत 3 साल के इन मामलात में बाइज्जत बरी हुआ, और सिर्फ यही चीज थी, ये 2 नफिल थे, 2 रकात नमाज नफिल। फिर सुन ले, हमारे पास तो है यही कुछ और क्या है। न मैं सोनी न दौलत पल्ले, क्यों कर यार मनावा, हमारे पास तो यही वसीले हैं और हम वसीलों के कायल हैं भाई। हमारे पास तो यही वसीले हैं, और ये वसीला मेरे अकाबिर का अकीदा है, मेरे बड़ों का अकीदा है, हमारे पास तो यही वसीले हैं। दो रकात नमाज नफिल हाजत के, पहली रकात में सूरत फातिहा के बाद 21 बार सूरत इखलास पढ़ना, दूसरी रकात में भी ऐसी सलाम के बाद दुरूद पाक, और इसका सवाब हजरत फातिमा रजी अल्लाह तआला अन्हा की बारगाह में हदिया पहुंचाए सवाब। बस, और ये अमल करते रहे, और जो अपना मसला है वो अर्ज करें। चलने के सन 2000 से लेकर 19 में हज में आया हूं, अभी मैं, हमारी सारी फैमिली आई है, $8,500 फी बंदा गालिबन यही बताया, तो कहा कि मेरी तो सारी जरूरतें पूरी हो जाती, मेरी तो हर किफायत हो जाती है, हर चीज में मेरी किफालत हो जाती है और मेरी मदद हो जाती है। जिसको अल्लाह से बातें करने का फन आ गया, अल्लाह से लेने का तरीका आ गया, वो दुनिया में कभी भूखा नहीं मरेगा, कभी प्यासा नहीं मरेगा, कभी कंगला नहीं होगा, कभी फकीर नहीं होगा, कभी गरीब नहीं होगा, कभी तंगदस्त नहीं होगा, कभी मुफलिस नहीं होगा, कभी मखलूकुल हाल नहीं होगा। क्यों? उसकी गैब से मेरा रब जरूरतें पूरी करता जाएगा, उसको अल्लाह से मांगना आ गया। वो जिसके पास सारी कायनात, वलिल्लाहि खज़ाइनुस समावात वल अर्ज़, तो उसी के पास सारी कायनात के खजाने हैं, बस मांगना ही आ गया, अल्लाह से मांगना आ गया, अल्लाह से लेना आ गया, बस उसके बाद सारी कायनात आ गई, सब कुछ आ गया। अल्लाह मैं इन ऐसा होगा, मतलब मैं तुझसे सवाल करता हूं, तेरे गैर से सवाल नहीं करता, मैं तुझसे सवाल करता हूं। वतवज्जह इलैका बिनबीना मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम, नबी रहम या मुहम्मद इन्नी अतवज्जह बिक इला रब्बिक अन तुक्ज़ा हाजत, बस आप शफकत फरमाएं। खुलफाए राशिदीन में से एक शख्स उनकी बारगाह में हाजिर हुआ, वो मसरूफ थे, तवज्जो ना हुई, एक और हस्ती थे, उन्होंने कहा कि ये दुआ पढ़ लें काम हो जाएगा, उन्होंने ये दुआ पढ़ी और फिर तवज्जो फरमाई, उनके पास पहुंचे, बहुत शफकत फरमाई, फरमाया कि सारी उम्मत को ये दुआ कयामत तक के लिए दे दी गई है, और ये दुआ उस दौर तक नहीं रही, हर दौर में है, उमरा और हज पे जाने वालों को ये दुआ हदिया दो, ये दुआ हमारी नेट पे मौजूद होगी, हमने डाली थी, मजीद निकाल के फौरन डाल दो नेट वाले हजरात, जरा ताजा हो जाए, नेट में मौजूद है, डाली थी हम, ताकि ये दुआ सामने आ जाए, और व्हाट्सएप वगैरह में भी डाल दो, अच्छी दुआ, पर इसको पढ़ना नहीं है, इसको बातों की शक्ल में, अल्लाह मैं तुझसे सवाल करता हूं, डूब जाए एक लफ्ज पे, अल्लाहुम्मा इन्नी अस्अलुका, इस पे डूब जाए, मौला मैं तुझसे सवाल करता हूं, तेरे हरम में आके और तेरे घर आके मस्जिद नबवी में आके मैं तुझसे सवाल करता हूं, और तेरी बारगाह में अर्ज करता हूं, मैं तुझसे फरियादी हूं, फरियादें तुझी से करता हूं, और मैं तेरी तवज्जो चाहता हूं, अल्लाह तेरी तवज्जो हर जर्रे जर्रे पे है, पर मैं कोई खसूसी चाहता हूं, और तेरे हबीब का जो नूर सारे आलम में फैला हुआ है और तेरा नूर, उसमें से हिस्सा चाहता हूं और तवज्जो चाहता हूं, और फिर अल्लाह के हबीब को अल्लाह के वास्ते से मुतवज्जे कर रखे, या मोहम्मद इन्नी अतवज्जह बिक, ए मेरे आका आप तवज्जो फरमा, आप तवज्जो, यकीन जाने हजूर के रोजे के करीब, या रसूलुल्लाह उन्ज़र हालाना, पढ़ के देखो तो सही, बाज जगह ऐसी होती है, बाज चीजें जो वहीं जाके पढ़नी होती हैं और उसी मौके के मुताबिक होती हैं। इन्ननी अस्मे कालाना इन्ननी फी बहरे गम मिन मुबरक खुद यदय सहलाना अश्क, ये चीजें ऐसी होती हैं। आप इस दुआ को अल्लाहुम्मा इन्नी अस्अलुका वतवज्जा गिड़गिड़ा के पढ़े और मुरादों की झोलियां भर के उठे। मस्जिद नबी शरीफ में मैं इतकाफ में था, सन 2000 की बात है या 2001 की, 2000 के गालिब रमजान में, तो किसी ने बताया कि वो तारिक फलाम स्टोन के साथ बैठा है। ये मेरे पास आए, कहने लगे मैं भी आखिरी अशरी के इतकाफ में हूं, हालात में हूं, आजमाइश में हूं, बहुत सख्त, और उस वक्त का हुक्मरान मेरी फाइल उठा के फेंक देते हैं और उसने मेरे ऊपर आजमाइश के दरवाजे खोले हुए हैं। आप कोई शफकत फरमाए, दुआ फरमाए। मैंने कहा इतने बड़ी दरबार में मेरी क्या औकात, मैं मस्जिद नबी शरीफ में किसी के लिए बैठ के आज तक दुआ नहीं की, मैं दुआ कर रहा हूं कोई आमीन कहवाओ, मेरी जरूरत ही नहीं होती, सरकार बैठे हैं, मैं कौन। है कौन? हां जो आप सरकार ने आमाल बताए हैं, दुआएं बताई हैं, वो करें। मुझे फरमान लगे दुआ करें, मैं कहना आपको एक दुआ बताता हूं जो मेरे आका सामने मैंने इशारा किया रोजा की तरफ, मेरे आका ने फरमाई है कर लें आपका काम हो जाए, ये दुआ मैंने बताई। और मैंने कहा ये दुआ पढ़नी नहीं मांगनी, पढ़नी नहीं मांगनी, और कैसे मांगनी है अब आप खुद सोचें। गिड़गिड़ा के, भिकारी बन के, साइल बन के, मोहताज बन के, मंगता बन, पढ़नी नहीं मांगनी। फिर देखें फैसले हो जाएंगे, अगर इस दरबार से फैसले नहीं होते तो फिर कहीं से नहीं होते, फिर कोई जगह ही नहीं होती, कोई जगह नहीं। मैंने वो दुआ उन्हें बता दी, लिख ली उन्होंने। मैंने कहा सारा दिन आप मस्जिद नबी शरीफ में हैं, इतकाफ इसे कहते हैं, दिन रात इबादत और तस्बीह तो है, पर इसको बातें जैसे बातें करते हैं ना वैसे करनी, वैसे पढ़ना, और गिड़गिड़ा के, भिकारी बन के, साइल बन के, मोहत, और आका की बारगाह में पहले अल्लाह की बारगाह में अर्ज करें, फिर उसके हबीब की बारगाह में फरियादी बने अर्ज करें। काम हो गया उस बंदे को, तो मेरे ख्याल में साल डेढ़ साल से अटका हुआ था। मुझे बाद में आए पैगाम दिए और फिर आए, फिर मुझे मिले, बगल में स्टिक थी। अच्छा मैंने कहा पंजाब का आपको कोतवाल बना दिया, माशाल्लाह अल्लाह से खैर के फैसले करें। कहने लगे कि सन 2000 का जो बादशाह था वो कहता था कि हाजी हबीब रहमान की फाइल उठा के परे फेंक लगे, वहां से आया और मेरी पहली पोस्टिंग एज ए DIG उन्होंने डेरा गाजी इस्माइल खान में कर दी। उससे पहले तो गुमान ही ख्याल ही नहीं। आका के रोजे में जाके बातें करें, अपना गम सुनाए, अपना दुख सुनाए, अपने दर्द सुनाए, अपने गुनाह और दुखड़े। मुझे एक वाक्य बड़ा पसंद आता है और ये आयत भी याद कर लें। कई मुहद्दिसीन ने इब्ने कसीर की रिवायत से इसको लिखा है, एक बद्दू आया और उसने ये आयत पढ़ी, कौन सी, वलवन्नहुम इज़्ज़लम अन्फुसहुम, ये आयत है कि जब आपके पास कोई ऐसा शख्स है जो अपनी जानों पे जुल्म कर चुका है یعنی اپنی زندگی کو گناہوں میں ڈبو چکا ہے، اور پھر آئے اور وہ کہے کہ آقا میں بھی استغفار کرتا ہوں، آپ بھی اللہ کی اللہ سے میرے لیے توبہ کریں، تو جاؤ ہم نے اس کو معاف کیا. محدث کہتے ہیں کہ میری آنکھ لگی تو آقا نے فرمایا جاؤ جاؤ اس بدبو کو کہو اللہ نے تجھے معاف کر دیا. اور وہ ابھی اونٹ پر بیٹھ ہی رہا تھا، آقا کے روضہ سے نکل کے بیٹھ ہی رہا تھا، وہ فرمایا کہ جا تیری اللہ نے مغفرت کر دی. کئی محدثین کہتے ہیں جب بھی ہم نے یہ آیت وہاں جا کے پڑھی اور گڑ گڑا کے مانگا تو خواب میں خود ہمیں اشارہ ملا کہ اس آیت کے وسیلے سے تم نے یہاں آ کے توبہ کی ہے، معافی مانگی ہے، استغفار کیا ہے، گناہوں سے معافی مانگ کے اللہ کی رحمت کو متوجہ کیا ہے، طلب کیا ہے، تمہاری بھی معافی ہو گئی، تمہارے بھی گناہ معاف ہو گئے، تمہیں بھی معاف کر دیا گیا. اس دعا کو توجہ سے پڑھیں اور گڑ گڑا کے پڑھیں اور بھکاری بن کے، محتاج بن کے، منگتا بن کے، عاجز بن کے اس دعا کو پڑھیں، اور پھر اس دعا کا کمال دیکھیں. اللہم انی اسألک واتوجہ الیک بنبینا محمد صلی اللہ علیہ وسلم نبی الرحمہ یا محمد انی اتوجہ بک الی ربک ان تقضی حاجت. زیر زبر دیکھ لیجئے گا، میری زیر زبر میں کمی بیشی ہو سکتی ہوں، پر کمال دعا ہے. مجھے ایک سفر میں ایک شخص ملے، میں کسی بچھڑے بندے کو چھوڑ کے آ رہا تھا، حضرت ابو ذر غفاری کی مسجد ہے وہاں، وہاں بندہ ملا، ایسے اچانک ملا، کیا حال ہے، رو پڑا، کہنے لگا کہ میرا بستر اٹھا کے باہر پھینک دیا. جس فلیٹ میں رہتا ہوں ہم مل جل کے رہتے ہیں، کرایہ ہی نہیں ہوتا، میں نے کچھ 100 ریال اس کی مٹھی میں رکھے، میں نے، اور ایک وقت تھا بہت بڑا رئیس تھا اور بہت سخی تھا، کسی آزمائش میں آیا، بڑا رئیس تھا، کچھ نہ رہا. میں نے کہا یہ دعا ہے تو پڑھ، آقا کی مسجد میں موجود ہے، روزے میں موجود ہے، اور تجھے کچھ ملا نہیں، معلوم ہوا کہ ہمیں لینا نہیں آیا، شہنشاہوں کو دینا آتا ہے، ہمیں لینا نہیں، یہ دعا پڑھ. یہ دعا میں نے اس سے عرض کی، اس کو لکھ دیا، اللہم انی اسألک. اب تو بہترین صورت حال ہے کہ بھی ہماری ابکری میں جا کے تلاش کر لیں، اور اسی وقت مل جاتی ہے، نیٹ کی سہولت ہر دوسرے تیسرے بندے کے پاس موجود. میں لکھ دی، گڑ گڑا کے پڑھ اور گڑ گڑا کے ماں، بھکاری بن کے، محتاج بن، پھر دیکھ اللہ تجھے کیسے دیتا، تیرے دن پھر جائیں گے. مجھے ایک صاحب کہنے لگے کہ وہ 17 سال کے بعد پاکستان میں آیا، 17 سال کے بعد، اور کہا کہ پہلے روتا تھا اب ہنستا ہے، اور پہلے اتنا روتا تھا جس کی حد نہیں، بیوی چلی گئی، ماں مر گئی، باپ مر گیا، سب خاندان ایسے مرتا چلا گیا، 2 چیزیں ان کے گھر میں ہوئیں، ایک موت در موت اور ایک فاقہ در فاقہ، ایک موت در موت، عزیز بچھڑتے چلے گئے، تنہا ہو گیا، اکیلا ہو گیا، موت در موت اور ایک فاقہ در فاقہ، فاقوں پہ فاقے، فاقوں پہ فاقے، فاقوں پہ فاقے، غربت، کاروبار برباد، ہر چیز ختم. کہیں سے کسی نے کوئی راستہ نہ دیا. اس کے والد نے نیا مکان بنایا تھا تو مجھے بلایا، مجھے یاد ہے، کہ لگے یہ آپ نے میرا اوپر چھت پہ دیکھا، میں نے جالی لگوائی ہے پائپ کے اوپر، اور جالی لگوا کے پیچ کسوائے. بچے نا کیا کرتے ہیں، گیند اٹھا کے پائپ میں پھینک دیتے ہیں، اب گیند پائپ میں پھنس جاتی ہے، بارش آتی ہے تو پانی نہیں جاتا. مجھے کہنے لگا کیسی سمجھداری ہے. کہنے لگا واقعی مجھے یہ بات یاد ہے, مکان بنایا اور گھر کے اندر سوال آیا, آخری سوال. آخری زوال, اور ایسا زوال آیا کہ کچھ نہ بچا. پھر نکلا گھر سے, پر چند سالوں کے بعد مجھے پھر ملا بابے مجیدی کے باہر. اندر سے میں آ رہا تھا تو مجھے ملا, کیا حال ہے, خیریت ہے, حالات سناؤ. بہت بہتر ہے, بہت بہتر ہے. میں نے کہا دعا. کہا عجیب ہے, کمال ہے, تاثیر ہے. میں نے کہا کتنی بڑی. کہا مجھے پتا نہیں, بس میں آتا تھا اور مسجد نبوی شریف میں حضور کے روزے کے چاروں طرف جہاں جگہ مل جاتی تھی بس میں بیٹھ کے پھر گڑ گڑا کے پڑھنا شروع کر دیتا تھا. مجھے یاد نہیں ہے کہ میں نے کتنی دفعہ پڑھی, پر بیٹھا ہی رہتا تھا اور گڑ گڑاتا رہتا تھا اور پڑھتا رہتا تھا کہ یا رسول اللہ بہت زیادہ غم, دکھ اور پریشانی ہے. میں نے عروج دیکھا تھا, عروج کے بعد زوال آیا ہے. عروج کے بعد زوال کبھی برداشت نہیں ہوتا. زوال کے بعد اگر زوال آ جائے تو پہلے ہی غربت تھی, تنگستی تھی, اور تنگستی ہو گئی, پر عروج کے بعد زوال برداشت نہیں ہوتا. اس لیے میرے آقا کا حدیث میں فرمان ہے کہ جس شخص کو عروج ملا تو اس کو زوال آیا تو اس کا ذرا زیادہ خیال رکھنا, حدیث کا مفہوم ہے. تو یا رسول اللہ, بس رسول اللہ کرم دی ایک نگاہ فرماؤ, میرے سولاں تے درداں دی دوا فرماؤ. دوا, سول اور درد اس کے لیے دوا ہوتی ہے, میڈیسن. اور کہا میرے حالات. ایک صاحب ان کے پڑوسی ہیں, مجھے میرے پاس ابھی دو تین مہینے پہلے آئے, کہنے لگے کہ جب بھی میں نے اس سے بات کی فون پہ تو روتا تھا اور مجھے اپنا غم سناتا تھا, اور ایسا سناتا تھا کئی کئی راتیں میری نیند اڑا دیتا تھا. اور کہا میں نے اس کو فون پہ بات کرنا ہی چھوڑ دی, فون اٹھانا ہی چھوڑ دیا. اس کو شکوا تھا تو میرا دوست ہے تو میرا غم ہی نہیں سنتا. تو کیا بھائی تو تو غم گین ہے, میں تو میرا تو کچھ نہ بچتا ہے تیری باتیں سن کر. کہنے لگے کہ میں پھر یہ ہوا کہ اب اس کا فون آتا ہے. ایک دم میں نے فون اٹھایا تو مجھ سے کہنے لگا مجھے پتا ہے تو میرے غم کی باتیں سنتا ہے, لیکن اب میں تجھے خوشیوں کی باتیں سناؤں. اور وہ مجھے, حالانکہ وہ خود شیخ الاسلام ہیں جو مجھ سے یہ بات کر رہے تھے, مجھ سے اس دعا کی اجازت لینے آئے. کہنے لگے میں جو آپ نے ان کو بتائی تھی میں بھی وہ اجازت لینے آیا ہوں, آپ بھی مجھے بھی دے دیں. ٹھیک ہے, بڑوں کی چیز ہے, میں تو ڈاکیا ہوں, فقط میرا ہاتھ چل رہا ہے, انہی کا مطلب نکل رہا ہے. اس دعا کو یقین سے پڑھیں اور گڑ گڑا کے پڑھیں اور اللہ سے باتیں کرتے ہوئے. اور اگر حج عمرے پہ نہیں جا سکے اور جو ہو آئے اور موقع نہیں ملا, پھر یہاں سے بھی ایک میرے پاس یہاں کا بھی ایک پیکج ہے, ایک دیسی پیکج ہے. وہ یہ ہے, وہ یہ ہے, جاگرے چل ماشاء اللہ. تو وہ یہ ہے, تھوڑا جھوٹ آیا ہا, وہ یہ ہے کہ حضور کی جالیوں کا تصور کر کے, مواجہ شریف روزہ اتھر کا تصور کر کے, کہ میں حضور کے روزے کے سامنے بیٹھا. اگر گئے نہیں تو جالیوں کا تصویریں تو دیکھی ہیں. حضور کے روزے کا تصور کر کے اس دعا کو پڑھیں اور اپنے مقاصد کا, انتقزا حاجتی, جب حاجتی پہ پہنچے تو اپنی حاجت, اپنی مقصد, اپنا مقصد, اپنی مشکل, اپنی پریشانی, اپنے مسائل, زندگی کی مشکلات, ان کا تصور کریں. ऐसे डूब जाएं, ऐसे गिड़गिड़ाएं और भिखारी बन के और मोहताज बन के उससे बातें करें, अल्लाह से बातें करें, अल्लाह के हबीब से बातें करें। नहीं है शिर्क, नहीं है ये बिदअत। मैं आपको शिर्क और बिदअत पे नहीं लगा रहा इंशाल्लाह। अल्लाह मुझे सच्ची राहों पे सचा हमेशा रखे, बदलते पता नहीं चलता। मैं आपको बिदअत और शिर्क पे नहीं लगा रहा, अल्लाह वालों नहीं लगा रहा। ये जो कुछ बता रहा हूं ये सच्चे अकादर की जिंदगी बता रहा हूं। सच्ची जिंदगी बता रहा हूं। मेरे अकादर ने जो जिंदगी का अंदाज हमें दिया है मैं वो बता रहा हूं, मेरे बड़ों ने। हमारी सारी जिंदगी का सरमाया अल्लाह से बातें हैं और दुआएं हैं, हमारी सारी जिंदगी का सरमाया। मैं रमी करने जा रहा था शैतान को कंकरियां मारने, अचानक मैंने अपने बाएं तरफ देखा, मैंने कहा ये तो अरे सुबैदा नहर है, आप जानते हैं? अरे सुनी तो है ना, ये उसके आसार बाकी हैं कुछ, मीना में, अराफात में भी है, मुजदलफा में भी है, कुछ बाकी है। मैंने कहा भाई ये सखावत की इंतहा है। बाद रिवायात है कि 17 लाख दीनार और एक दीनार है 4.25 ग्राम का सोने का। और मेरे साथ एक साहब बैठे थे, उनको मैंने कहा कि उस दौर का दीनार निकालो, अब्दुल मलिक बिन मरवार, खलीफा जाफिर बिन मंसूर और खलीफा उमर बिन अब्दुल अजीज का दौर था ये, उस दौर का। नेट पे उन्होंने फौरन उस दौर का दीनार निकाला, उसका वजन, मौजूदा सोने का वजन सारा उन्होंने बैठ के किया। मैंने कहा नहीं। ऊपर से अचानक एक शेख साहब आ गए, मैंने कहा भाई ये बंदा पक्का हिसाब करे, और उसने वाकई पक्का हिसाब किया। उन्होंने कहा नहीं तुम हिसाब इस तरह ना करो, इस तरह का हिसाब किया। पाकिस्तानी मौजूदा करेंसी के मुताबिक 52 अरब 2 करोड़ निकाले, तकरीबन 35 मील लंबी वो नहर पानी से वादी हुनैन और वादी नौमान से निकाली, वहां के चश्मे सारे इसमें डाले डाले डाले, जहां जहां से चश्मे कुएं बनाए, तरतीब बनाए, वो नहर डाली, वो नहर निकाली और पानी डाला। उन्होंने जब उस दौर के बड़े बड़े इंजीनियर्स थे, उन्होंने जब हिसाब बना के रखा ना, उन्होंने कहा मलका जुबैदा से ये हिसाब बनता है, कितना सरमाया लगता है पहाड़ों को काटने पे, मशीनें तो थी नहीं, कितना सरमाया लगता है। तो कहने लगा अगर एक कुदाल पे मुझे एक दीनार भी अगर देना पड़े, 3.5 माशे सोना भी देना पड़े, कितने का है 3.5 माशे सोना? 1 तोला कितने का जा रहा? 84-85 हजार, 88 हजार को चौथाई करो, 88 हजार का चौथाई क्या बना? 22 हजार और कुछ हो, 25 हजार रुपए। वो कहते हैं अगर एक कुदाल के है एक जरब पे लगे तो मैं देने को तैयार हूं, पर ये सखावत की इंतहा है। और लोग वहां क्या करते थे? इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह फरमाने लगे, वो हज पे तशरीफ ले गए, एक बंदा जो है सबका पानी खत्म हो गया, उसके मशकीजे में पानी था और एक एक घोंट पानी का बेच रहा था, पर इतने में बेच रहा था जितने में पूरा मशकीजा मिलता था। इमाम आजम फरमाने लगे, मैंने उससे कहा कि तू ये ना कर, अल्लाह की मखलूक पे इतना जुल्म ना कर। उन्होंने कहा मेरा पानी ये बेचूंगा, मेरा पानी ये बेचूंगा। अच्छा, बड़े हकीम थे, बड़े दाना थे, कहा कि चलो ठीक है तू फिर खिदमत करता था, तेरी मैं भी खिदमत करता हूं। रंजा वैसे तो आज सखी नाल तेरा वास्ता पाएगा। या बीमार को भी देखता सी हूं थींदा क्या है। जैतून का तेल निकाला, उसने सत्तू घोला, कहा जी आज मैं सत्तू खिलाऊं और जैतून के तेल में खिलाऊं, कैसे सुभान अल्लाह, प्याला भर के पिला दिया उसको और पियो चल मजा कर। और मशकीजा, चल अभी आज तेरा मेरा हो गया, मशकीजा सारा कितने का देगा? उसने कहा मैं तो इतना महंगा दूंगा। उन्हें कहे पैसे ले। थोड़ी देर में लगी अंदर आग, जैतून का तेल और सत्तू पिलाया और गर्मी, वो तो आग लगी। आप कहे पानी दे, उन्हें कहा पानी कहां से आया? था पानी का मशकीजा वही। ये सूरत हाल होती थी। उन्होंने कहा पानी कहां? जितने में मशकीजा सारा उतने में एक प्याला। कह रहा कबूल है ये पैसे, पानी पिलाओ मर्दाओ। दिया पैसे ले लिए, बाकी सारा मशकीजा मुसलमानों में तकसीम कर दिया। ये सूरत हाल थी। उस सूरत हाल में वहां पानी की सूरत हाल क्या हो? जगह जगह देखा लस्सियां पड़ी हैं, पानी पड़े हैं, चावल पड़े हैं, खाने पड़े हैं, सेब किन जमीन में ऐसे पड़े हुए हैं। मैं जुबैदा नहर के करीब गया, मैंने कहा मोबाइल वाले को, मैंने कहा ले भाई यहां थोड़ी सी एक क्लिप बना ले। और उस नहर के ऊपर एक पानी की बोतल पड़ी थी बगैर खुली, शायद आपने देखी हो, ऐसी कुदरती पड़ी हुई थी और एक खाली पड़ी थी, ऐसे उठा के किसी ने फेंक दी। मैंने कहा मौला इतना पानी, इतना पानी। वो हमारे वो कंडियारों के हैं मौलाना, वो फरमाने लगे, और एक और हमारे साहब हैं, कह लगे हम हज पे गए, पानी की इतनी किल्लत के एक अफ्रीकी जो है वो अस्तंजा करके उसने ऐसे कर दिया, थोड़ा सा पानी डाल देना, मौला शोया पानी की इतनी किल्लत, थोड़ा थोड़ा पानी डाल देना, उसने पानी डाल दिया, उसका अस्तंजा हो गया। मौला शोया मैया कहते हैं पानी को थोड़ा थोड़ा पानी डाल देना। इस आलम में वो नहर बनवाना। मैंने कुछ रिवायात पढ़ी थी, कुछ अल्लाह वालों के वाकयात पढ़े थे कि सखावत की जगह पे, बल्कि इस फजाइल सदकात में किताब वफाल वफा है, उस वफा वफाउल वफा उसके हवाले से हजरत शेख उल हदीस ने लिखा है फजाइल में सदकात में कि सखी की कब्र के साथ दुआ करने से दुआ कबूल होती है। और एक सखावत का वाकया लिखा है कि एक रात को काफिला ठहरा तो वहां एक सखी की कब्र थी और उसे गवारा ना हुआ यह काफिला आया है और यह भूखा जाए, तो रात को ख्वाब में उस काफले के एक आदमी से बातचीत हुई, मेरा ऊंट बेचता है मुझे, कितने में बेचता है? तुझे इसके बदले बेहतरीन ऊंट देता हूं, ये ऊंट बेच दे और मैं ये जबा करता हूं और इस काफले की दावत करता हूं, इस काफले की दावत करता हूं। उन्होंने कहा ठीक है, उसने उठ के छुरी से उस ऊंट को जबा कर दिया। अचानक ऊंट के खून की आवाज आई तो वो उठ बैठा और देखा तो उस पर छुरी फिरी हुई थी, काफले वाले एकदम उठे, खाम में ये सौदा हो गया और छुरी भी फिर गई, तो उन्होंने उठ के वो उस सारे ऊंट पे छुरी फेर दी, छुरी फेर दी। ये फजाइल सदकात में शेख ने लिखा है, गलबन हज में है या सदकात में है? सदकात में ही और लिखे है। और कहा कि सारे ऊंट काफले वालों ने ऊंट खाया, बड़े खुश हुए पका के। वो बंदा काफला अभी गया ही था, एक साहब बेहतरीन ऊंट लेके आवाज दे रहे हैं, इस नाम का कोई बंदा है? हाँ मैं हूं। कहा तुझसे ऊंट का कोई सौदा हुआ है? कहा हुआ है, ये तेरा ऊंट। सखी झूठा नहीं होता, सखी सच्चा होता, और सची सखी की सखावत बाद अज विशाल भी चलती है। हाँ सखी की सखावत इस दुनिया से रुखसत होने के बाद भी चलती है। वो तो कहता है मुझसे बातें करो, किसी भी शक्ल में हो आओ मुझसे बातें करो, मेरा दर्द पहचानो और मेरे दर्द से दूर न हो, मेरा दर्द पहचानो। सखी की सखाब। हमारे मौलाना एजाज मुस्तफा साहब हैं बैयनात के मुदीर, मुझसे फरमाने लगे, मैं अभी ताइफ गया, हजरत अब्दुल्ला बिन उमर का वहां मजार है मुबारक, तो मैं वहां गया तो मैं उनके लिए सूरत यासीन, सूरत मुल्क और एक सूरत और बताई, मैं पढ़ता हुआ गया और उनकी खिदमत में हदिया पेश किए। उम्मत के मुहद्दिस हैं अब्दुल्ला बिन उमर, अब्दुल्ला बिन मसूद और अब्दुल्ला बिन अब्बास, बड़े मोहब्बत हैं, मुहद्दिस हैं, उम्मत के मोहसिन हैं। दो सहाबा हैं, एक आले रसूल है, हजरत अब्बास के बेटे हैं। क्या मकाम है हजरत अब्बास का, सुभान अल्लाह। तो मैं वापस आया जब, तो एक बद्दू ने मुझे इतनी बड़ी कीमती इत्र की शीशी दी, ना मेरी जान ना पहचान। कहने लगा मैंने इस इत्र कबूल कर लिया और काफले वालों को कहा कि मैंने हदिया पेश किया, शेख ने मेरे मुझे हदिया अता किया, मैंने उनको हदिया दिया, शेख की तरफ से मुझे हदिया मिला। हमें तो जिंदगी में लफ्जों की भी सखावत करनी है, और वो ये है कि अल्लाह के नाम और अल्लाह की बातें ज्यादा से ज्यादा करनी है। एक वाक्या सुनाऊं आपको, इस दफा अजीब वाक्या पेश आया मेरे साथ। मैं मक्का मुकर्रमा में था, हर साल कोई ख्वाब आता है, इस साल ये वाकया पेश हुआ। तो मैं जोहर से पहले मस्जिद में जाके बैठ गया, पिछली दीवार में टेक लगा के ऐसे बैठ, वहां एसी की कूलिंग भी नहीं थी, हफ्स थी, कुछ गर्मी थी, बस ऐसे बैठ गया, ऐसे खोया, बस ऐसे बातें कर रहा था। मैं जहूर आंदे वाला अल्लाह को वाक्य सुना रहा था, मौलाना जहूर अहमद बगवी साहब रहमतुल्लाह अलैह, भेरा के बड़े बुजुर्ग थे, उनका एक खादिम था मुनीर, बहुत मजाहिया था। लाहौर में खिलाफत मूवमेंट थी तो उसके जलसे हो रहे थे, सब सफरों से आए हुए थे, सारे ओलामा, सारे मसलक के ओलामा थे, देवबंदी बरेलवी अहले हदीस या सारे मसलक के ओलामा थे। कहने लगे हम सफर से आए हैं और इधर जलसा है, सबने तकरीरें करनी है। मुनीर अहमद से कहा, देख वे मुनीर अहमद आओ, कोई शरारत ना करी, तो ऐसा कर कि हम सो रहे हैं, तू बाहर बैठ के पहरा दे। मुनीर अहमद खुद भी थका हुआ, अच्छा मैं आपको सोने देता। जलसा गांव में गया, बड़ों बड़ों का खादिम था, उनसे स्पीकर लेकर कहने लगा, लाहौर के आवाम कितने खुशकिस्मत हैं आप, इतनी बड़ी बड़ी हस्तियां आई हुई हैं, अमीर शरीयत जैसी हस्ती, फलां हस्ती, और आराम कर रहे हैं और आप उन्हें खिताब का मौका ही नहीं दे रहे हैं। इतनी बड़ी हस्तियां आराम कर रही हैं और मायूस हैं कि लाहौर के अवाम हमारी बात सुनने को तैयार नहीं। मजमा तो पागल हो गया, कहने लगा हम तो उन्हीं के इंतजार में बैठे हुए हैं। कहने लगे बस मैं उनका बाहर दरबान बना बैठा हूं, अगर आओगे मैं तो आपको रोकूंगा नहीं, यानी आप आओ उन्हें उठाओ, अगर आओगे मैं रोकूंगा नहीं, पर बात यह है कि आपने कदर नहीं की। उन्होंने कहा हमने बेकदरी कहां की, लाहौर के अवाम मोची दरवाजे में आके बैठे हैं, हम उनका इंतजार कर रहे हैं बस, और थोड़ी सी इशारों में निशानियां भी बता दी, फलां गली में घर है, वहां सारे बुजुर्ग सो रहे हैं। मजमा उठा पागल, नारे तकबीर, तो चल बाबा वहां पहुंचा दरवाजे के। अब मुनीर अहमद जो है दरवाजा नहीं खोल रहा अंदर से, उन्होंने दरवाजा जोर जोर से कटकटाया, इतना जोर से कि सारे उठे। उन्हें ये क्या, उन्हें कहा जी पागल दीवाने हैं, वो कहते हैं तकरीर सुननी, आपने मुझे दरबान बनाया, मैं कैसे आपकी नाफरमानी कर सकता हूं। अब बता और अब आपका हुक्म हो तो मैं दरवाजा खोल दूं, उन्हें क्या नींद ही खुल गई है, तो दरवाजा खोल दे, सौरा मजमा मरहबा मरहबा आए जी, और जनाब जब सबको उठा के स्टेज पे बिठा दे। ये खिलाफत मूवमेंट का जलसा हो रहा है, मौलाना लुकमान साहब रहमतुल्लाह कहने लगे मैं साइकिल पे जा रहा था और साइकिल जो है उसकी ब्रेकें कमजोर थी, तो बाजों का देहाती ना आगे जूता दे के साइकिल को रोकते जूता दे, तो कहने लगे एक बुरी मई जा रही थी उसको साइकिल लग गया, कहने लगे मौलवी देख दाढ़ी देख ते कम देख, वहां के मई दाढ़ी आई या ब्रेक आई, मौलवी देख दाढ़ी देख ते कम देख अपने, अम्मा दाढ़ी आई या ब्रेक आई। मैं एक हाजियों को देखा, मैंने कुछ चेहरे बुझे हुए थे, जो बड़े पैकेज वाले होते हैं ना, छोटे पैकेज वालों की कैफियतें होती हैं, घर घर है, मैं चेहरे बुझे हुए, मुझसे कहने की कोई नसीहत फरमा दें। मैंने उन्हें एक नसीहत की, मैंने कहा एक बंदा जो है वो अचानक किसी हादसे का शिकार हुआ और उन्होंने कहा कि खून चाहिए, एक कंजूस आदमी था, उसने पता नहीं उसके दिल में कैसे आ गया, उसने उसको खून दे दिया, वो बड़ा रईस था बच गया, उसने कहा कि अगर आपको खून ना मिलता तो आप मर जाते, उसने किसने दिया, उसने कहा वो आदमी, उसने कहा इसको एक कीमती गाड़ी मेरी तरफ से दे। एक और मौके पे फिर कोई ऐसी खून की जरूरत पड़ी तो फिर उसको बुलाया तो वो भाग के और आया आगे, उसने कहा एक बोतल खून पे इतने पे गाड़ी मिल गई, अब पता नहीं क्या मिलेगा, उसको खून दिया तो वो फिर बच गया, और बचने के बाद कहने लगा मुझे किसने खून दिया, उसने कहा उसको बुला कहने लगा जजाक अल्लाह थैंक यू, उन्होंने कहा गिफ्ट, उसने कहा अब तेरा खून मेरे खून में चूंकि शामिल हो गया था। समझ नहीं आई, लिहाजा टाइम टाइम फिश फिश थैंक यू चल जाओ। मैंने कहा ये नसीहत है, और फिर उन्हें मैंने हंसाया और फिर एक बात बताई, मैंने कहा कि कमली वाले के मेहमानों को खुश करना भी नेकी है, घर से दूर है, दयारे गैर में है, चाहे मक्का मदीना में है, लेकिन घर से दूर है। तो मैं बैठा हुआ था, मुनीर अहमद की बातें अल्लाह को किस्सा सुना रहा था, मैंने आपको सुनाया था कि अपने मुर्शिद से, अपने मुर्शिद नहीं थे उनके खादिम थे, मैंने लगे कि आपके कलकत्ता और बम्बे के बड़े बड़े रईस और बड़े बड़े ताजर आपके मुरीद हैं, एक को कहेंगे तो मेरा हज हो जाएगा, मैं गरीब हूं। तो मौलाना जहूर अहमद साहब फरमाने लगे थे तू मुड़ बकवासा कर से, उन्हें कहा बिल्कुल बकवासा ना करे से, चुप। इस्ताम पे अर्जी नवीस बुलवाया गया, उससे इस्ताम करवाया गया कि मैं खामोश रहूं। हजरत ने अपने एक मुरीद को फरमाया, उन्होंने हज की तरतीब बना दी, खुद भी हज पे वो भी हज पे, काफिला बैरी जहाज के जरिए बम्बे से अक्सर जाते थे। अब जब वहां सारा खामोश रहा बंदा, लोग हैरान, मुजल्फा से सुबह वापसी हुई और रमी की कुर्बानी की सर मुंडवाया और गधे पे बैठ के आप जाने लगे हरम की तरफ तवाफे ज्यारा करने, तो कहने लगे जहूर आंदे हौन और अल्लाह नाल गला करण दे। मगर फिर वही बातें, तूने कहा था मैं खामोश रहूं, मैंने कहा ना कि अल्लाह से बातें बाजों का अल्लाह के शया निशान नहीं होती, लेकिन अगर खुलूस हो और नावाकफियत हो तो अल्लाह पाक कहता है ये बड़ी अजीब बात है। कहने लगे या अल्लाह हमारे इलाके में जो सबसे बड़ा बदमाश हो उसका सर मंडवा के उसे गधे पे बिठा देते हैं। मौला सर भी मंडवाया गधे में भी बिठाया, सर में मंडवाया, गधे में मैं बिठाया। अल्लाह अगर फिर भी बख्शिश ना हुई तो बात ना बने। मेरे तो अल्फाज है ना, उस वक्त अल्फाज नहीं थे, वो कैफियत थी। अल्फाज नहीं थे, कैफियत थे। एकदम एक दुर्वेश जा रहे थे अपनी सवारी पे, अपनी सवारी को दौड़ा के करीब आया। कौन शख्स है? उन्होंने कहा हजरत का खादिम है, बस ऐसी ही बातें करते रहते। उसने कहा मैंने अल्लाह की रहमत का नूर खास इस पे उतरते देखा। और फिर अल्लाह से एक बातें की, खुद झंग के थे। अल्लाह तुझे पता तो है झंग की माइयां गालियां बहुत देती हैं, अगर मेरी बख्शिश ना हुई तो मौला फिर मैं और क्या कहूं। नौज बिल्ला सुम्मा नौज बिल्ला, ऐसी बातें उल्टी सीधी कहीं जो हमें जेब नहीं देती। ये ख्याल करना, कुछ हाल की बातें होती हैं वो उस हाल में हो जाती हैं। ये नहीं है कि हर बंदा वो बातें करने लगे। अल्लाह को ये कहने लगे, अल्लाह से बातें करना। तो मैं अपनी कैफियत में बैठा था, ये वाक्य अल्लाह को सुना रहा था। मैंने कहा मौला उसने तुझसे बातें की थी और तूने कहा था अपने नेक वली के जरिए बख्शिश का की खुशखबरी भेजी थी, अपने नेक वली के जरिए बख्शिश की खुशखबरी भेजी। तो या अल्लाह ये चीज, एक गाड़ी है 6055, उसने रास्ता रोका हुआ है, वरना थोड़ी देर में उसको लिफ्टर उठाकर ले जाएगा। 6055 गाड़ी का नंबर है, 6055। मैंने अल्लाह से ये बातें की, मौला तू तो करीम है। अच्छा मैं खोया हुआ था तो एक बंदे ने आके ऐसे मेरे घुटने पे हाथ लगाया, मैंने देखा। चले आप वो अबकरी वाले हैं? जी। अच्छा वो तो मुझे कदम कदम पे बंदे मिलते थे, जरा एक फोटो बनवा लें आपके साथ, एक सेल्फी बनवा लें, या जरा ठहरना आप जरा मेरी तरफ देखना। अच्छा जरा मेरे पास उम्मई भागती हो आई हालत तवाफ में, जरा एक फोटो तो बनवा लें। मैं क्या माई अल्लाह का वास्ता मन, आप अबकरी वाले हैं, मैं आपके दस सुनती हूं, बड़ी दुआएं हैं मैं। अच्छा एक फोटो तो बनवा लें। मैं क्या माई खौफ का रब दामन, तो मुझे कहने अबकरी वाले हैं। जी बैठ गए। अच्छा बैठे हुए एक वाक्य सुनाया मुझे, लेकिन हमारे हज के ना वो कराची का एक ग्रुप है, हज से हज का एक साहब है, वो हमारे पास साथ हज में आए तो सारे हज वालों का नाक में दम कर दिए। और बास बंदे ऐसे होते हैं, होते हैं, सबका नाक में दम कर दिए। आज ही मैंने रिसाले का हाल दिल लिखा है, वालेबन अक्टूबर में आएगा। लिफ्ट में बंदों को नहीं आने देते। एक बंदा खड़ा नाशपाती खा रहा है और बड़ी बेदर्दी से खा रहा है, उस लिफ्ट में सामने शीशा लगा हुआ था, उसमें अपने आप को देख भी रहा है। और लिफ्ट में 11 बंदों के लिखी हुई है गुंजाइश, और 4 बंदे हैं जहां भी आता कह रहे जगह नहीं है। मैंने लिफ्ट को पकड़ के ठहरा दिया, मैंने कहा भाई 11 बंदे लिखे हुए, कह टूट जाएगी। मैंने कहा नहीं टूटती, इसके ऊपर 11 से ज्यादा लोड होता है, आ सकता है, आने दी अल्लाह की मखलूक। ट्रेन में खुद बैठ जाने के बाद दरवाजा बंद करके कहते हैं अगली बोगी में जाए, और लिफ्ट में खुद दाखिल होने के बाद कहते हैं जगह नहीं है। उम्मत के लिए दरवाजे खोलें, उम्मत के लिए खैर की राहें खोलें, अल्लाह तुम्हारी राहों को आसान कर देगा। और बंदा मेरे साथ लड़ने पर आ गया, मुझसे कहने लगे कि वो उसने सब पे नाक पे दम किया हुआ था। हम मदीना मुनव्वरा गए तो एक दफा रोता हुआ मेरे पास आया, उसकी हालत अजीब है, ये क्या हो गया इसको। मिला मुझे, कहने लगे मैंने ख्वाब देखा है, मैं बहुत परेशान, मैंने ख्वाब में देखा है कि हजरत बिलाल तशरीफ लाए हैं रजी अल्लाह, और मुझे दोनों हाथों से ऐसे थप्पड़ मारते हुए पीछे से ना ऐसे कहते हैं निकल यहां से, तेरा क्या ताल्लुक है इस मदीने से, निकल यहां से, चल निकल, चल निकल। और मैं उनके सामने कोई हैसियत नहीं रखता, बस ऐसे ऐसे है जैसे मुझे कोई गेंद, लंबा ख्वाब है मैं जरा उसको मफहूम बता रहा। ऐसे जैसे कोई गेंद में लुढ़कता जा रहा हूं, और मुझे, मैंने कहा मेरा कसूर क्या है? और कुछ नहीं कसूर बता रहे, कह रहे निकल यहां से, तेरा मदीने से क्या ताल्लुक? तो सबसे नापसंदीदा शख्स है जितने भी लोग मदीना में हैं। कहने लगे कि मैंने कहा भाई कोई बेअदबी हो गई होगी, कुछ हो गया होगा, अल्लाह से इस्तिगफार कर, अल्लाह से कोई तौबा कर। फिर मक्का में आ गया। कहने लगे कि मक्का में आया तो आते ही उसने अहराम खोला, यानी तवाफ और यानी उमरा किया। फिर जो कहते मैं थका हुआ था, गहरी नींद सोया हुआ था, तो फिर आ गए हजरत बिलाल, उठ यहां से, निकल यहां से, तेरा मक्का में क्या ताल्लुक है? तो सबसे ज्यादा पसंदीदा शख्स है जितने लोग मक्का में रहते हैं, निकल यहां से। कहने लगा मैं रोता गया रोता गया, आखिर मैंने पांव पड़ गए, चिपक गया। मैंने कहा सरकार मुझे मेरा जुर्म बताए। तो कहा कि मेरा मोबाइल निकाल के कहने लगे ये तेरा जुर्म है। और कहा कि एकदम मेरी तवज्जो व्हाट्सएप और ईमेल और नेट वगैरह के इस दुनिया में चली गई, तेरा जुर्म है, तेरी हब इसमें है, तो इससे हब रखता है। तो कहा कि मैंने कहा कि अगर मैं इससे हब ना रखूं तो फिर, कहा तो फिर हबीबी तू मेरा दोस्त है। कहा कि वो वाकया उसके बाद उस हाजी की कैफियत ही बदल गई, उस हाजी की कैफियत ही बदल गई, जिसने सारे ग्रुप के नाक में दम किया हुआ था, पड़ा रहता था, रोता रहता था, अमाल में तस्बीहात में लगा रहता था, वरना उससे पहले सारी रात मोबाइल पे, सारा दिन सोना और उठ के फिर सारी रात हंगामे कर, बेडशीट खराब है तुम्हारी, खाना कैसे है, पानी नहीं मिला, एसी की कूलिंग नहीं है, फलां चीज, हर चीज पे एतराज एतराज एतराज। हज बिलाल फरमाते हैं निकल यहां से, निकल यहां से। मैंने जब ये बात सुनी तो मुझसे कहने लगे मैं आपको बंदा मिलवाता हूं। उस बंदे से मैंने मुलाकात की, उसने वो सारी कैफियत और हिचकियां लेके सुनाई। कराची के उस कुछ 27-28 साल के थे। कहने लगे कि बस अब इस मोबाइल को देखता हूं, इसकी घंटी आती है तो मेरे दिल में तकलीफ होती है, और बस मजबूरन कोई ऑन ऑफ पे मैंने रखा हुआ है, कोई बात कर लो मुख्तसर सी, वरना जो दिन रात इसी में लगा रहता था, इसी में लगा रहता। अल्लाह से बातें करें, मैं अल्लाह को ये बातें सुना रहा था, दीवार के साथ ये बैठा था, गुम था, और अल्लाह से ये बातें कर रहा था। मैं मस्जिद में नमाज पढ़ने जाता था तो एक साहब आए मेरे पास, कहने लगे हमारा साथ इंग्लैंड का ग्रुप है, वो भी बिल्डिंग में, हमारी इस बिल्डिंग में सारा है, हमने आपको देखा तो एक खत दिया। अब यकीन जानिए वो खत मैंने पढ़ा, मेरी ऐसी कैफियत बदल गई। उस खत में लिखा था मफहूम है कि एक दफा जो है ऐसे कहीं से अबकरी रिसाला मिला, अनमोल खजाना, अबकरी रिसाला, अनमोल खजाना गालिबन, अनमोल खजाना, और उसमें जो है आपका नाम पढ़ा, फिर सर्च किया, फिर दर्श सुने। इंग्लैंड में हम रहते हैं, इससे पहले जिंदगी के हर महफिल में जाते थे, वहां हम महफिल भी अटेंड कर लेना, वो जो जिस तरह की भी महफिल होती थी, और नमाज तस्वीर भी कभी कभार पढ़ लेना। और कहा कि अब जाके जिंदगी में जीने और मरने का सलीका मिला है, और एहसास हुआ है कि जिंदगी में जीना कैसे कहते हैं और मरना कैसे कहते हैं। मुझे एक साहब कहने लगे मैंने आपकी तीन चीजें पकड़ी हुई हैं, और मैंने अभी हिजर अस्वद में दुआ करके आया था कि अल्लाह अगर तू सच्चा है, तेरा काबा सच्चा है, तो हकीम तारिक तो नहीं मिलता, लेकिन तुझसे ज्यादा ताकतवर नहीं है, उससे मेरी मुलाकात करवा। तो मैंने कहा भाई मैं मजबूर हूं या मगरूर हूं, جان بوجھ کے نہیں ملتا یا میری ذمہ داریاں مصروفیتیں بہت زیادہ ہیں. وہ کہا کہ آپ سے ملاقات ہو گئی. انڈیا سے ان کا تعلق تھا, کسی پتہ نہیں کہاں سے بتا رہے تھے, اور ان کی اہلیہ بھی ساتھ تھی, اور ان کی بیوی کہنے لگی ہم دن رات آپ کا درس سنتے ہیں, وہاں آپ کے وظائف کرتے ہیں. اور کہا کہ کچھ وہاں کے لوگوں نے کہا کہ یہ تو من گھڑت چیزیں ہیں, یہ اس کا ثبوت کہاں ہے؟ کہا آپ کا اللہ بھلا کرے, آپ نے اکابر پر اعتماد جو فیس بک پہ پیج پہ واٹس اپ پہ ہے یہ ڈالا ہے, اس میں آپ کے ہر وظیفے کا ثبوت ہے, سند ہے, آپ بھی اس پیج کو لائک کر لیجئے گا. اکابر پر اعتماد لکھیں گے انگلش میں, انگلش میں لکھیں گے اکابر پر اعتماد تو یہ سب کچھ آ جائے گا. واٹس اپ پہ ہے. کہا کہ وہ ہر چیز سامنے آ گئی. میرا ایک مشورہ ہے, آپ دو مشورہ, میرا ایک مشورہ ہے, آپ ایک کام کریں اور ضرور کریں. ایک تو یہ دعا یاد کریں, کون سی؟ اللہم انی اسألوک واتوجہ الیک بنبینا محمد صلی اللہ علیہ وسلم, نبی الرحمہ یا محمد انی اتوجہ بکا الی ربکا ان تقضی حاجتی. حضرت شیخ الحدیث مولانا زکریا رحمتہ اللہ نے فضائل حج میں اس کو لکھا ہے, اور بھی بے شمار کتابوں میں روایات میں. میرا ایک مشورہ, اس دعا کو یاد کریں, اس دعا کو یاد کریں, اور اس دفعہ حج پہ پھر وہی صاحب ملے جو کہتے تھے کہ بس میں غریب آدمی ہوں, غریب آدمی ہوں, انڈیا کے کسی جگہ سے آتے ہیں, میں غریب آدمی ہوں اور میں یہ پڑھتا ہوں لقد جاءکم رسول من انفسکم عزیز, سورۃ توبہ کی آخری دو آیات, اور جس رات پڑھتا ہوں اسی رات مجھے دیدار مصطفیٰ نصیب ہوتا ہے. کہنے لگے میں نے آپ کے درس سے, میں یہ بات درس سے سنی تھی, ہمارے بزرگ ہیں مکی صاحب, ان کے پاس پچھلے سال ملاقات ہوئی تھی, اس سال بھی پھر ملاقات ہوئی وہ, اور کہتے میں نے یہ دعا پڑھی اور کہا اس دعا کی برکت سے میں ہر سال حج پہ آتا ہوں اور غیبی نظام اللہ مجھے غیب سے حج کراتا ہے, غیب سے, اور مجھے علم نہیں ہوتا اور کہاں سے اللہ میری ضروریات کو پوری کر دیتا ہے, علم نہیں ہوتا, علم نہیں ہوتا کہ اللہ میری غیب سے کہاں سے ضروریات پوری کر دیتا ہے. اس دعا کے اندر تاثیر ہے, اس ان دو آیات قرآنی ان دو آیات کے اندر طاقت اور تاثیر ہے. آپ کچھ نہ کریں, سات دفعہ صبح شام پڑھ لیا کریں, سات دفعہ صبح شام. بعض روحیں تو ایسی ہیں کہ سات دفعہ سوتے وقت پڑھ لیں آقا کملی والے کا دیدار ہو جاتا ہے, بعض روحیں ایسی ہیں حضور کا دیدار اور کملی والے کا دیدار مل جاتا ہے. اللہ کے نبی علیہ الصلوۃ والسلام کا دیدار نصیب ہو جاتا ہے. اس دعا کو ضرور یاد کریں. آج جو حج کے میں آپ کو تحفے دے رہا ہوں اور بھی دیتا ہوں, تھک تو نہیں گئے, اس دعا کو ضرور یاد کریں. یاد رکھیے گا کہ قیامت کے اور دنیا کے آخرت کے تحفے ہیں. میں بیٹھا تھا, حضرت مدنی رحمت اللہ علیہ کے سگے نواسے ہیں مولانا اخلص صاحب کے پاس, تو ایک درویش آئے تو انہوں نے میرا تعارف کرایا, اور ان کا تعارف کرایا کہ یہ بمبے کے بہت بڑے بزرگ ہیں, کئی کتابوں کے مصنف ہیں, اور بڑے بڑے بزرگوں سے ان کو اجازت ہے, بڑے بوڑھے تھے, اور میرا تعارف کرایا تو مجھے فرمانے لگے میں نے آپ کو اپنی خلافت دی, بس مجھے اپنا نام لکھ کے دے دیجئے گا, میں اپنی لسٹ میں ڈال دوں گا. اور میں ایک درویش کی خدمت میں حاضر ہوا, مولانا حبیب اللہ صاحب جو حضرت حضرت شیخ الحدیث کے خادم رہے زندگی میں سالہ سال، فرمانے لگے حضرت کہ میں نے خطوط سارے میں نے لکھے ہیں، باقلم حبیب اللہ لکھا ہوا ہوتا تھا، 50,000 کے قریب خط لکھے ہیں حضرت کے دن رات خادم تھے، تو انہوں نے مجھے مد اور سا کی سند دی۔ مد اور سا یہ کیا ہے؟ میرے آقا کا ایک وزن تھا مد، اور مد دیا بھی ساتھ، ایک وزن تھا، اسی مد سے وضو فرما لیتے تھے، اور چار مد کا ایک اور وزن ہے سا، جس سا کو حضرت علی کرم اللہ وجہ الکریم نے وہ یہودی کا کنواں جو ہے پانی نکال کے وہ جو لیے تھے، اور شہزادوں کو کھانا بنا کے روٹی بنا کے دی تھی، حسنین کریمین کو اس کی سند دی۔ ایک بات جو انہوں نے فرمائی، جو بمبے کے بزرگ تھے مولانا محمد رفیق صاحب، جنہوں نے مجھے خلافت دی، اس سے پہلے بھی میرے خیال میں 16 بزرگوں سے خلافت ہے، یہ 17 ہو گئے، ایک بات عجیب فرمائی، فرمانے لگے آپ لوگوں کو اللہ اللہ سکھا رہے تو لوگوں کو یہ سورت توبہ کی آخری دعائیں بھی ضرور سکھایا کریں، اس کے بڑے نفے ہیں، بس اتنے الفاظ کے اور کچھ نہیں فرمایا، اس کے بہت نفے ہیں۔ مولانا خلاصہ صاحب فرمان لگے 20-25 سال سے میرا تعلق ہے، مجھے تو کبھی انہوں نے خلافت نہیں دی، 2 لمحوں کے اندر آپ سے ایسی ملاقات ہوئی اور خلافت دے کے چلے گئے۔ مان لگے کہ اس کے بڑے نفے ہیں، کون سی؟ سورت توبہ کی آخری 2 آیات، اس کے بہت نفے ہیں۔ ہمارا سارا خرچہ، ہمارا سارا شاسن، ہماری ساری زندگی کا سارا سامان ان دعاؤں پہ منحصر ہے، اگر نہ ہوتا پھر مایوس ہو کے دعاؤں کی طرف نہ آتے، اسباب سے کٹ کے، ہر طرف کے اسباب سے کٹ کے پھر دعاؤں کی طرف نہ آتے۔ ان کو بٹھا دیں وہیں، یہیں بٹھا دیں بھائی، ہر طرف سے جو ہے اسباب کی طرف کٹ گئے پھر دعاؤں کی طرف نہ آتے۔ آخر کیوں کہتے ہیں بس آپ دعا کریں، آخر کیوں کہتے ہیں بس آپ دعاؤں کی ضرورت ہے، اس کے علاوہ کوئی گزارا نہیں، آخر کیوں کہتے ہیں؟ آج ہم ایک دوسرے سے وعدہ کرتے ہیں کہ اللہ سے باتیں کرنے میں اپنا وقت زیادہ لگائیں گے، ایک دوسرے سے وعدہ کرتے ہیں کہ اللہ سے باتیں کرنے میں ہم ایک دوسرے کا وقت زیادہ لگائیں گے، کرتے ہیں وعدہ، باتیں کریں، گاڑی میں بیٹھے، دفتر میں بیٹھے، بائک پہ، گاڑی میں، سواری میں، جہاں بیٹھے اللہ سے باتیں کریں، خوب باتیں کریں، اپنی زبان میں باتیں کریں جو آپ کی اپنی زبان ہے، بعض اوقات اپنی زبان میں وہ کیفیات بنتی ہیں جو کسی اور چیز میں نہیں بنتی، اپنی زبان میں، اور بھولی بھالی زبان میں اللہ کو بڑے بڑے لہجے اور بڑے بڑے ترنم اور لفظ نہیں مطلوب، میرے رب کو الفاظ نہیں کیفیات مطلوب ہے، ایک ہوتے ہیں الفاظ اور ایک ہوتے ہیں کیفیات، میرے رب کو کیفیات مطلوب ہیں، الفاظ نہیں، کیفیات مطلوب، اور بعض اوقات کیفیات میں نکلی ہوئی ڈانٹ شیخ کی وہی درجات کی بلندی کا ذریعہ بنتی ہے، بد قسمت انسان ہے جو مرشد کی ڈانٹ پہ کہتا ہے میری بےزتی کروا دی، اس سے کیفیات ساری چھن جاتی ہے۔ بڑے بڑے اہل اللہ کی کتابوں میں، تجربات میں، واقعات میں خود میرے ساتھ بیتا، میرے شیخ مجھے جلالی بادشاہ تھے، بعضوں کا سخت ڈانٹ دیتے تھے، اور اس ڈانٹ پہ چونکہ مرید پہ توجہ پڑتی ہے، غور سے ذرا سمجھیں، ایک نقطے کی بات ہے، میں کیفیات کی بات آئی تو یہ بات آ گئی، غور سے سنیے گا، نقطے کی بات ہے، کیونکہ اصل چیز ہے توجہ، اور میں 99% اپنی محنت، 1% توجہ کام نہیں بنے گا، 99% तवज्जो और 1% अपनी मेहनत काम बन जाएगा, बन जाएगा। कहने लगे हम, मुझे मुसलसल मैसेज आए, हम तरबियत सालकीन में 12 आदमी थे पर तवज्जो ना बने। 99% अपनी तवज्जो मेहनत और 1% तवज्जो कभी काम नहीं बने। हजरत बहाउद्दीन ज़िकरिया मुल्तानी रहमतुल्लाह अलैह बहुत बड़े ताजर थे, बहुत मालदार थे, पर आखिरी पोशाक पहनते थे, आखिरी पोशाक। और उनका कौल है कि अल्लाह के वली और फकीर को बादशाहों से ज्यादा कीमती पोशाक पहननी चाहिए। उनका कौल है कि वो ये दुनिया के बादशाह हैं और इनकी बादशाहत पे जवाल है, वो रूहानियत के बादशाह हैं और रूहानियत की बादशाहत पे जवाल नहीं है, लिहाजा इनको लिबास इनसे ऊंचा पहनना चाहिए। फरमाते हैं कि मुझे विलायत के अक्सर सलूक के मनाजल मुर्शिद की डांट से मिले हैं, अजीब बात है। और मुझे कोट अद्दू में एक बहुत बड़े आलम ने फरमाया कि मुझे, मैं खैर मदारिस में पढ़ता था, वो इस वक्त मुहतमिम है, बहुत बड़ा जामिया चल, पर मैं अक्सर मुझे जो, मौलाना मोहम्मद शरीफ काश्मीरी साहब थे रहमतुल्लाह अलैह, पर मैं मुझे जो अक्सर तवज्जोहात मिली हैं, असबाक मिले हैं और मेरे साथ जो तरक्की हुई है वो उनकी डांट से हुई है। मेरी पढ़ाई कम थी बाजों का, उनकी डांट थी, मैंने उस डांट को सादत समझा, अपने लिए बेइज्जती नहीं, बेवकारी नहीं समझा, और उसी में मेरे काम बन गए। बदकिस्मत इंसान होगा, बहुत बदकिस्मत, जिसको मैं बदकिस्मत कह रहा हूं, जो मुर्शिद की डांट को अपने लिए जिल्लत समझेगा और कहेगा मेरी तौहीन हो गई, मेरी बेइज्जती हो गई, बड़ा बदकिस्मत इंसान, बहुत बदकिस्मत इंसान। मैं कि तवज्जोहात मिलती हैं उसी वक्त और उसी में इंसान कहां से कहां निकल जाता है। जब अपनी इन, मैं बात यह कर रहा था कि बाज औकात अपनी जुबान में बंदा अल्लाह से बातें करता है तो ऐसी तवज्जोहात बनती हैं, ऐसी तवज्जोहात बनती हैं, बात यहां से चली थी कि वो किसी और लफ्ज से नहीं बनती, अल्लाह से बातें करें और अल्लाह को अपना गम सारा सुनाएं, बावजूद इसके कि अल्लाह सब जानता है, सारा सुनाएं अल्लाह को अपना गम सारा सुनाएं। एक साहब मेरे पास आए, मैंने वो, हम मक्का में आए तो अजीजिया में, तो बेड पे फोम हटा के मैंने उस तख्त पोश पे चादर बिछा ली थी, तो वो नमाज का तख्त भी बन गया, वो सोना भी बन गया, वो सब कुछ बन गया, फोम बैठो कहां गिराता कहां है, नीचे स्प्रिंग लगे हुए होते हैं, अक्सर स्प्रिंग फिसे हुए होते हैं, तो नीचे से टकोर तो अच्छी करते हैं, इधर से निकल आया, इधर से निकल आया, अच्छा खासा अच्छा काम करते हैं, तो वो मैंने उठा लिया। मेरे साथ वहां आके एक साहब बैठे, मुलाकात के लिए लोग आते जाते रहते थे, कान में करीब होके मुझसे कहने लगे कि मुझे फलां हस्ती ख्वाब में आई है और आपके लिए एक पैगाम दिया, और उन्होंने कहा है मेरी बात का अगर यकीन ना आए तो आपने फला रात में ये वजीफा पढ़ा था और इतने पैसे सदके की नियत की थी और ये अल्लाह और आपको पता है। ऐसे देखा मैंने कहा बात तो तेरी ठीक है, बता जल्दी आ करीबा क्या कहता है। निशानी दी ना, निशानी ऐसी पक्की दी था करके ले कि फला रात में आपने फला दुआएं की थी, ये अमाल ये चीज की थी और इतने पैसे सदके की नियत की थी। हाँ मैंने की थी। तो कहने लगे उन्होंने आपको सलाम कहा है और कहा कि जो आप काम कर रहे हैं हम बहुत खुश हैं, पर लोगों में एक बात चलाएं और वो ये बात चलाएं कि लोग अल्लाह से बातें करें। बहुत बड़ी हस्ती की तरफ से पैगाम भेजा। मैंने कभी मेरे पास तो अब ہمیشہ مبشرات خوشخبریوں پہ دودھ پلایا جاتا ہے، بڑوں کی ترتیب یہی ہے۔ میں نے مولانا سعید احمد خان صاحب رحمۃ اللہ علیہ کی محفل میں بیٹھا تھا، ایک صاحب نے آ کے اللہ کے حبیب صلی اللہ تعالی علیہ وسلم کے متعلق خواب سنایا کہ آپ کو سلام بھیجا آیا، اور اس کے آگے خواب تھا، تو شیخ نے فوراً فرمایا بھائی اس کو دودھ پلاؤ، اور فرمایا کہ ہمارے حضرت حضرت مولانا خلیل احمد سہارنپوری رحمت اللہ علیہ، جن کے عقائد کی بہترین المخنت المفنت ہمارے لیے ایک راستہ ہے، منزل ہے، فرمایا کہ ان کے ہاں جب بھی کوئی آتا تھا بندہ اور آ کے کوئی مبارک خواب سناتا تھا تو اس کو دودھ پلاتے تھے۔ تو میں نے کہا بھائی میرے پاس دودھ نہیں ہے، ادھار کر لے ورنہ یہ پیسے دیتا ہوں تجھے۔ انہوں نے کہا نہیں پیسے نہیں، پر آپ کی طرف سے ہدیہ ہو گیا۔ پھر میرے ساتھ ساتھ خوشبو پڑی تھی، میں نے اس کو خوشبو لگا دی، کہنے لگے آپ کے کام کو بہت پسند کیا کہ بہت زیادہ اچھا کام کر رہے ہیں آپ، پر وہ فرما رہے ہیں کہ جا کے میرا پیغام دو اور اس سے کہو یہ بات چلاؤ کہ لوگ اللہ سے باتیں کریں، یہ بات چلاؤ۔ آج کے میرے درس کا سارا موضوع یہی ہے کہ لوگ اللہ سے باتیں کریں، لوگ اللہ سے باتیں کریں۔ یقین جانیے مشکلات اور مسائل کا حل اس لیے ہے اللہ سے باتیں کرتے کرتے دوستی ہو جاتی ہے۔ حدیث میں آتا ہے جب بندہ دن رات اللہ سے باتیں کرتا ہے اور اس کو کوئی مشکل آتی ہے، غور سے سنیے گا غور سے سمجھیے گا، اور اس کو کوئی مشکل آتی ہے تو فرشتے کہتے ہیں کہ یا اللہ کوئی جانی پہچانی آواز ہے، مانوس آواز ہے، مانوس جانی پہچانی۔ اور جب بندہ اللہ سے باتیں نہیں کرتا اور اس کو کوئی مشکل آتی ہے اور پھر اللہ سے باتیں کرتا ہے، اس کے علاوہ نہیں کرتا، یعنی جب پریشانی آئے تو کرتا ہے، تو فرشتے کہتے ہیں یا اللہ کوئی انجان سی آواز ہے۔ فرشتے اس بات کی اس کی سفارش نہیں کرتے، کوئی انجان سی آواز ہے، کوئی انجان سی باتیں ہیں، پتہ نہیں کہاں سے آئی ہیں۔ فرشتے اس کی بات پہ توجہ نہیں کرتے، اللہ سے باتیں کریں، جس حالت میں ہیں باتیں کریں، جس حالت میں ہیں باتیں کریں۔ ایک صاحب نے اور ایک عجیب بات سنائی، ایک موتی اور دیتا ہوں بڑے کام آئے گا۔ کہنے لگے کہ میرے پاس ایک جن آتا ہے اور وہ سچی باتیں کرتا ہے اور اکثر نیکی کی باتیں کرتا ہے، اور اس جن نے ایک بات بتائی ہے، میں نے آپ کو وہ بتانی ہے، قریب ہو کے آہستہ سے بتاؤں۔ ایک دفعہ راستے میں چلتے ہوئے میں نے کہا بتائیں، کہنے لگا کہ اس جن نے کہا ہے کہ میں پہلے غیر مسلم تھا، پھر میں مسلمان ہو گیا۔ جب میں غیر مسلم تھا تو میں مسلمانوں کے ساتھ، یعنی انسانوں کے ساتھ چھیڑ چھاڑ کرتا تھا، انہیں تنگ کرتا تھا اور انہیں پریشان کرتا تھا، اور جب وہ پریشان ہو جاتے تھے تو میں خوش ہوتا تھا، میں خوش ہوتا تھا، اور جب اللہ نے مجھے ہدایت دی، تو پھر مجھے احساس ہوا کہ یہ بات تو غلط تھی۔ پھر میں نے کوشش کی کہ میں جو شرارتیں کرتا تھا، غور سے سنیے گا ذرا بات کو، ان شرارتوں سے بچا کیسے جا سکتا ہے؟ تو میں اپنے جنات کے بڑے بڑے بزرگوں سے، اولیاء سے، درویشوں سے ملا، بڑے بڑے صحابہ اور بڑی بڑی ہستیاں اور بڑے بڑے جو ہے وہ محدث مفت اللہ والے جنات ہیں، میں ان سے ملا اور ان کے سامنے یہ بات عرض کی کہ میں جب مجرم تھا तो मैं लोगों को ऐसे ऐसे तंग करता था, और लोग कोई बीमारियों में, कोई नफ्सियाती उलझनों में, कोई तकलीफों में, कोई दुखों में, और कोई डिप्रेशन, टेंशन, एंजाइटी, या कोई किसी तकलीफ, या घरेलू झगड़े, आपस में नफरतें, या उलझने वगैरह वगैरह, इसमें लोग बेचारे मुब्तला हो जाते थे। और बजाहिर उसको वो बीमारी समझते थे, हालांकि वो जिन्नात की हुई शरारत थी। मैं बात करने से पहले एक वाक्या आपको सुना दूं कि किस तरह जिन्नात की शरारत नजर नहीं आती। डॉक्टर खलील अहमद थे, झंडीर डॉक्टर खलील अहमद होम्योपैथिक डॉक्टर थे। बाज़ात मेरे पास आ जाते थे, मुझे कहने लगे मेरे पास एक पालतू बंदर है, मुझे बंदर पालने का बहुत शौक है, आपको मैं दिखाऊंगा, कभी मेरे पास आए और उसकी मैं एक चीज दिखाऊंगा। एक बार मैं गया, बंदर जंजीर से बंधा हुआ था, कहा आप मुझे जाना ऐसे कंधे पे हाथ मारें गुस्से से, या आप पे छिपटेगा। मैंने कहा जंजीर ना टूट जाए। कह रहा जंजीर पक्का है। वाकई बंदर को गुस्सा आया कि मेरे मालिक को तो ऐसे हाथ मार रहे हो गुस्से से। कहा आप जरा ऐसे हाथ मारे लेकिन गुस्से से ना मारे। ऐसे हाथ मारा तो मुझे ऐसे देख के आंखों से ऐसे हंसा भाई, बड़ा सियाना बंदा। उसको लेजू का पता चल जाता है कि मेरे मालिक को पहला हाथ गुस्से वाला था, तौहीन अमेज हाथ था, और दूसरा हाथ जो है वो दोस्ती का था। पहले हम थे स्टूडेंट, एक घर लिया हुआ था, कमरा लिया हुआ था, तो उसमें चार बंदे हम रहते थे, तालिबान किराया आपस में तकसीम किया हुआ था, तो गरीबी थी। हमने तय किया था कि दो बंदे आज पहले आएंगे, आटा गूंदेंगे, रोटी पकाएंगे, सालन बनाएंगे, होटल का महंगा पड़ता था। दूसरे दिन दो की बारी थी, दो की मिलती थी, दो बाद में आते थे, दो खाना पका के तैयार रखते थे। हम जब गए तो उन्होंने रोटियां पकाई हुई थी, सालन नहीं पकाया था। क्यों? कहा घी नहीं था। कहा मुझे शुरू से बंदर पालने का शौक है। अब बंदर साथ बैठा है, उसको भी हम साथ बैठ कर खिलाते थे, घी नहीं था। तो कहा बस में हमारी तू तकरार हो गई। उन्होंने डब्बा ला के दिखाया, देखो कुछ भी नहीं था। मैंने कहा ले लेते। उन्होंने कहा तुम्हारी कल की बारी थी, तुमने घी बचाया नहीं, बताया कि घी नहीं था, कसूर तुम्हारा है, वो कहे तुम्हारा है। कह रहा थोड़ी देर हुई, बंदर हमसे खिसक गया, चुप करके कहीं चला गया। और फिर थोड़ी देर हो, कहीं से किसी के घर से घी का डब्बा उठा के ले आया, पता नहीं कहां से ले आया। मैंने कहा ले लो घी डालो। कहने लगे वो बस लाइमी का दौर, हलाल हराम की पहचान, कभी किसका घी ले आया, हम किसका इस्तेमाल कर रहे। और हमने घी ले लिया उसमें से, उसको कहा जा वापस वहीं रखा, उसने बगल में लिया, फिर रख के फिर आगे बैठ गया, फिर हमारे साथ बैठ के खाना खाया। ये एक वाकया उन्होंने बताया बंदर का। बिल्कुल यही वाकया शयातीन और जिन्नात का है जो हमारे साथ बैठ के खाना खाते हैं, जो हमारे खाने को जूठा करते हैं, जो हमारे खाने को जहर आलूद करते हैं। यही बात एक दफा अल्लामा लाहौती साहब से सुन, जो खाने को बैठ के जहर आलूद करते हैं और हमें पता ही नहीं होता। क्या ख्याल है उन घरवालों को पता होगा? हजरत दीनपुरी रहमतुल्लाह अलैह के घर से बर्तन नहीं होते थे, बड़ी अम्मा फरमाती थी बर्तन कहां है, फिर बर्तन रख जाते थे, कहले ना मुरादो तुम बर्तन उठा के ले जाते हो हमारे, कहले अम्मा इस्तेमाल के लिए ले गए थे, वापस रख गए। हजरत बीमार थे तो उनकी चारपाई हिलाते थे, हजरत बार बार फरमाते थे वही मेरी खाट ना हलाओ, ना मुरादो ना हलाओ। आखिरकार फरमाया इन्हें धाप रखे सब अस्पंजा काबुल वन करे सो, हटवाओ परते हटवाओ ना मुरा, मैं अगर थप्पड़ रखा ना तो अस्पंजा जाके हजरत बड़े हजरत खलीफा गुलाम रहमतुल्लाह अलैह दीनपुरी, और मैं ऐसे थप्पड़ रखूंगा तो अस्पंजा काबुल जाके करोगे। हजरत के मुरीद थे, खादिम थे, चारपाई हिलाते थे, बिल्कुल हमें नजर नहीं आता। वो साहब मुझसे कहने लगे मेरे पास एक जिन आता है, मुसलमान है, वो जिन कहने लगा मैं पहले मुसलमान नहीं था, मैं लोगों के मुशाहिदात आप तक पहुंचा रहा हूं, अमानतें हैं, अमानतें हैं, ये हज की अमानतें हैं मेरे पास। अब ये एक अमानत है जो हम दुआ करेंगे और इस नीयत से दुआ करेंगे कि मौला, इस नीयत से दुआ करेंगे कि या अल्लाह कि तेरे हबीब का फरमान है कि हाजी की दुआ 40 दिन तक कबूल होती है और एक रिवायत है कि रबी अव्वल तक कबूल होती है। अल्लाह मुझे अपने हज की खबर तो नहीं पर तेरे हाजियों के साथ उठ बैठ के तो आया हूं, तेरे लाखों हाजियों की ज्यारत की है, पता नहीं किसके हज की बरकत से किसका कबूल हो जाए, किसकी हज की बरकत से किसका कबूल हो जाए। क्या बात कर रहे थे? हां वाक्य सुना रहे थे कि पहले मुसलमान नहीं था, जब मुसलमान हुआ मैंने उलमा से पूछा कि इसका हल क्या है, मैं जो लोगों को शरारतें करता था वही बात जो डॉक्टर अब्दुल कबीर खान ने बताई कि हर लुकमे से पहले और हर कतरे से पहले बिस्मिल्लाह पढ़नी। मुझे मेरे साथी ने बताया कि उन्होंने पोस्ट डाली तो मैंने कितने देर में उसके कितने लाख हो गए, कितने देर में कितने लाख हो गए, अभी पता नहीं कितने हैं, जरा बताओ मुझे, अभी चेक करके बताओ। उसकी गालिबन दर्श की पोस्ट डाली, उसी दर्श की वाले, ये मुझे बाजार से जरा लिख के अभी चिट दो। उन्होंने मुझे कहा, कहने लगा जिन कहने लगा कोई भी काम कर लो अगर बिस्मिल्लाह पढ़ लोगे हम तुम्हें छेड़ नहीं सकेंगे, तुम्हें तंग नहीं कर सकेंगे, तुम्हें परेशान नहीं करेंगे, तुम्हारी बीमारियों दुखों तकलीफों मुसीबतों का जरिया नहीं बने। कहने लगा उस जिन ने एक मुझे वाक्य सुनाया, कहा कि बड़ी उम्र के जिन है, कहने लगा मैं हजरत इमाम मूसा काजिम रहमतुल्लाह ताला अलैह सलामुल्लाह ताला अलैह के एक शागिर्द से मिला, आले रसूल की बहुत बड़ी हस्ती, ताजदार हैं, शहंशाह, कहा कि उनके एक शागिर्द से मिला और मैंने कहा कि मुझे उनका कोई खास अमल बताओ जो हो वो हर वक्त करते हो, पर मैंने उनका खास अमल उनकी सारी जिंदगी में ये देखा कि वो हर अमल से पहले बिस्मिल्लाह पढ़ते थे, हर अमल से पहले। ये जिन ने कहा कि मैंने उस खादिम से पूछा, उस खादिम से पूछा कि कोई खास अमल बताओ, वो खादिम भी जिन था ना, कि खास अमल बताओ जो हजरत कोई खास अमल करते हो, और मैंने उनकी जिंदगी में देखा कि हर कदम से पहले हर काम से पहले क्या पढ़ते थे, बिस्मिल्लाह पढ़ते थे, और कहा कि अपनी जिंदगी में बिस्मिल्लाह को शामिल करें, और कहा कि जो ये खून है इस खून के जर्रे जर्रे के अंदर हम अपने आप को लपेट लेते हैं, वो हदीस में आते हैं ना, शैतान इंसान के खून में रगों में दौड़ता है, लपेट लेते हैं और फिर हम बहना शुरू हो जाता है, जो खून बहता है इस खून को हम पीते हैं। जब ये कहा ना जो खून पीते हैं, मुझे एक रिवायत याद आ गई, वो जरा सुन ले, मैंने एक जगह पढ़ा था कि मुजाहिदीन का जहां जिहाद होता है वहां जिन्नात बहुत ज्यादा आते हैं, कि जो नेक जिन्नात हैं वो नेक मुजाहिदीन के खून से उंस रखते हैं, उनमें खून की खुशबू होती है, जन्नत की खुशबू होती है, और जो बदकार जिन्नात हैं वो बातल की तरफ से कुफार की तरफ से खून को पसंद करते हैं कि उसमें कुफर की बदबू होती है और उनको वो पसंद होती है। जिन की मरहूब गिजा खून है। मैं वो वाक्या पूरा करता हूं सलाम वाला, एक और वाक्या याद आया आपके फायदे के लिए अर्ज कर दूं, जिंदगी की ये अमानतें लेके कब्र में न चला जाऊं मैं, जितना है वो तो दे जाऊं, اللہ مجھے سچا امین بنائے، اللہ میرے جذبوں میں اخلاص دے، یہ جس انداز کے میں نے اللہ کہا ہے آپ نے محسوس کیا، میں نے کہنا چھوڑ دیا، آپ نے محسوس نہیں، کتنے عرصے کے بعد لوگوں نے اس کو ایسے کہنا شروع کر دیا تھا، میں نے کہا میری کوئی ایسی ادا ہو جو میری بے ساختگی کی شکل میں ہے نا، یہ تو میری بے ساختگی کی شکل میں ہے، لوگوں نے ایسا کہنا شروع کر دیا، میں نے اس کو چھوڑ دیا اور اپنے اوپر جذب کیا، کنٹرول کیا، یہ وہ چیز ہے جو بے ساختہ میرے اندر سے نکلتی، حال قابل اتباع نہیں ہوتا، ضروری نہیں کہ حال قابل اتباع ہو، حال حال، یہ میرے اوپر حال تھا۔ ایک صاحب مجھ سے کہنے لگے کہ میرے اوپر بیماریاں تھیں، دکھ تھے، تکلیف تھے، مشکلات مسائل تھے، بہت زیادہ مشکلات اور مسائل، دکھ تکلیفیں مشکلات مسائل، کسی نے مجھے کہا کہ صدقہ کر، غریب آدمی، میں نے دوائی کے پیسے جو رکھے تھے ان پیسوں کو لیا اور کچھ اور پیسے ملائے، ایک بکرا میں نے صدقہ کے طور پہ ذبح کیا اور خود بھی کھایا اور لوگوں کو بھی تقسیم کیا، رات کو میں نے خواب دیکھا، ایک صاحب نے مجھے بتایا، میں ان کی آپ بھی تھی آپ کو عرض کر رہا ہوں، ایک خواب دیکھا اور کوئی کہنے والا کہہ رہا تو نے ہمارا پیٹ بھر دیا، ہم نے تجھے لقمہ بنایا ہوا تھا لے ہم نے تجھے تھوک دیا، سنا نہیں، تو نے ہمارا پیٹ بھر دیا، ہم نے تجھے اپنا لقمہ بنایا ہوا تھا لے تجھے ہم نے تھوک دیا۔ میں نے کہا آپ کون ہیں، مجھے سمجھ نہیں آئی، کہ اللہ ہم جنات ہیں دھوئے سے بنے ہوئے، یہ جو شریر جنات ہیں یہ کالے دھوئے سے بنے ہوئے، انہوں نے اپنے آپ کو شریر جنات نہیں کہا، ہم جنات ہیں دھوئے سے بنے ہوئے، ہم نے تجھے اپنے منہ میں لیا ہوا تھا اس لیے تو طرح طرح کی بیماریوں، دکھوں، تکلیفوں، مشکلات اور پریشانیوں میں مبتلا تھا، علاج کرتے کرتے تھک گیا تھا، تو نے ہمیں ہمارا منہ بھر دیا، یہ لفظ میں اپنی طرف سے کہہ رہا ہوں، تو نے ہمارا منہ بھر دیا، اس میں کیا دے دیا، خون اور گوشت دے دیا، یہ انہوں نے کہا، پھر آگے انہوں نے کہا کیا دیا، کہا تو نے ہمیں خون اور گوشت کھانے کو دیا، خون اور گوشت کھانے کو دیا، ہم نے جو تجھے لقمہ بنایا ہوا تھا تو نے ہمارا منہ پورا کر دیا، ہم نے تجھے تھوک دیا، جا تجھے آزاد کر دیا، ہم نے تجھے تھوک دیا، جا تجھے آزاد کر دیا، ہم نے تجھے تھوک دیا، یہ صدقہ بلاؤں کا رد ہے، ایسے نہیں ہے، ہمیں گھی اٹھانے والا بندر نظر نہیں آتا پر وہ ہمارے گھر کا گھی چرا کے، آنکھ بھی سجاگ رہ گئی، دیوا بھی بلدا رہ گئے، اٹا مٹورے چوال بھی نکلتا رہ گئے، یہ کوئی پرانا سمجھدار بیٹھا ہوگا تو اس کو میری سمجھ پائے گی، بات کسی کو سمجھ نہیں آئے گی، آنکھ بھی سجاگ رہ گئی، دیوا بھی بلدا رہ گئے، اٹا مٹورے چوال بھی نکلتا رہ گئے، مٹی کا وہ مٹکا ہوتا تھا چھوٹا، اس کو مٹورا کہتے تھے، اس میں سے آٹا رکھتے تھے، یہ بندر جو ہے ہمارے گھر سے جو گھی چرا رہا ہمیں نظر نہیں آتا، وہ ڈبا وہیں پڑا ہوتا ہے، گھی کم ہوتا ہے۔ آج ایک میرے پاس بہت بڑا سیاستدان آیا بیٹھا تھا، پرانا سیاستدان، 1971 والا، بڑے بڑے عہدوں پہ رہا، اپنی اہلیہ کے بوڑھا ہے، میں نے پوچھا، میں نے کہا ساری زندگی کا ایک نچوڑ آپ بتائیں، اور 1991 سے لے کر اب تک کا نچوڑ میں بتاتا ہوں، ہم آپس میں ایک بات شیئر کرتے ہیں، میں کسی کا نام نہیں لیتا، اللہ نے کسی کے پردے رکھے ہیں، میں ہمیشہ بات کرتا ہوں لیکن کسی کے پردے رکھتا ہوں، میری کوشش ہوتی ہے کسی کا نام نہ لو، میں نے کہا میں نے دیکھا ہے کہ ہر سیاستدان کی زندگی سے میں نے ایک چیز دیکھی ہے کہ اس کی زندگی سے برکت اٹھ جاتی ہے، سچ ہے؟ کہا بالکل سچ، پھر جو واقعات وہ شخص سنانے بیٹھے، ایک واقعہ، دوسرا واقعہ، تیسرا واقعہ، چوتھا واقعہ، ان کی زندگی میں، ان کے مال میں، رزق میں، زندگی میں، صحت میں، چیزوں میں ایسے برکت ایسے اٹھ جاتی ہے. ہمارے ایک چودھری حشمت علی صاحب تھے، پرانے ارائی تھے، وہ ایک بات کہتے تھے جس سے دشمنی کرنی ہو اسے نشے پہ لگا دو یا سیاست پہ لگا دو یا پرانی گاڑی دے دو. پرانی گاڑی ہر جگہ خراب. جسے دشمنی کرنی ہو یا سیاست پہ لگا دو یا نشے میں لگا دو یا اس کو پرانی گاڑی دے دو. برکت اٹھ جاتی ہے. کہنے لگا جو میرا جن ہمارے پاس آتا تھا، اب وہ بات میں پھر سنا رہا ہوں، میرے پاس آتا ہے جو پہلے نان مسلم تھا، اب مسلمان ہے، غیر مسلم تھا. یہ بات مجھے مکہ مکرمہ میں ایک صاحب نے بتائی، راستے میں چلتے ہوئے بتائی. اس نے مجھے بتایا کہ پھر میں علماء اور بڑے بڑے اللہ والوں کے پاس گیا اور ان سے کہا کہ وہ کون سا عمل ہے ایسا جس عمل سے لوگ ہماری شرارتوں سے بچ سکیں. تو انہوں نے فرمایا وہ بسم اللہ ہے. وہ بسم اللہ ہے. وہ بسم اللہ ہے. یہ جب منہ سے بسم اللہ نکلتی ہے پھر ہم جنات، شریر جنات، شیاطین اور جادوگروں کی درمیان میں اور اس کے درمیان میں ایک دیوار آ جاتی ہے اور اس دیوار کو ہم توڑ نہیں سکتے. اور ایک درخواست ہے آپ سے، قربانی کے نام پہ جو فیشنی بکروں کا رواج چلا ہے اور فیشنی دمبوں کا اور فیشنی بیلوں کا اور فیشنی وہڑیوں کا، بچیوں کا بہت چل گیا ہے، یہ ساری علامات قیامت ہے. میرے پاس اس کی احادیث ہیں. خیال کرنا، اس فتنے کا حصہ نہ بننا. میرے بیٹے نے مجھے فون کیا کہ بابا ہمارے بکرے تو چھوٹے چھوٹے ہیں، فلاں کے بکرے تو بہت بڑے ہیں. میں نے کہا بیٹا بس دعا کر جو یار فرید قبول کرے، سلطان بھی تو سرکار بھی تو. خواجہ غلام فرید رحمت اللہ علیہ نے اپنی کافی اللہ کی شان میں بیان کر کے کہنے لگا فرید، فرید کہتے ہیں اللہ کو، فرد جو یار فرید قبول کرے، میرا اللہ اگر تو قبول کر لے، سلطان بھی تو، پھر میں تو سلطان بھی ہے سرکار بھی ہے، اور اگر قبول نہیں ہوا تو پھر کچھ نہیں ہوا. تو میں نے ان کا نام رکھا ہے فیشنی بکرے، فیشنی دمبے، فیشنی بیل، فیشنی گائے. اس کا رواج بڑھ رہا، اتنے لاکھ کی قربانی، اتنے لاکھ کا بیل ہے، اتنے لاکھ کے دمبے ہیں، اتنے لاکھ کے بکرے ہیں، اتنے لاکھ کے یہ ہیں. اس سے بچے، میری منت ہے. یہ وبا بہت بڑھ رہی ہے، چند سالوں سے محسوس نہیں کیا، اسے پہلے نہیں تھی، چند سالوں سے یہ وبا بہت بڑھ رہی ہے اور یہ خطرناک چیز ہے. ابو ہریرہ رضی اللہ تعالیٰ عنہ اس حدیث کو سناتے ہوئے جب بھی سناتے تھے بے ہوش ہو جاتے تھے. جو میں ابھی حدیث سنا رہا ہوں ذرا غور سے سننا، کلیجہ تھام کے بیٹھنا، کلیجہ تھام کے بیٹھنا. جب بھی یہ حدیث مبارکہ سناتے تھے بے ہوش ہو جاتے تھے، اور بڑھاپے کی حالت میں ان کے خدام جب یہ حدیث منہ پہ آنے لگتی تھی روک دیتے تھے، حضرت اب آپ بوڑھے ہیں، آپ کے جسم اب تکلیفیں برداشت نہیں کر سکتا، یہ حدیث مبارکہ آپ نہ سنائیں، ہم سنا دیتے ہیں آپ کی طرف سے تاکہ عمر بھی پورا ہو جائے اور آپ بے ہوش بھی نہ ہوں. ہاں جی دیا انہوں نے. یہ جو کیا ڈالا ذرا مجھے وضاحت سے لکھ کے دے دیجئے. اب سنیے ادھر حدیث مبارکہ غور سے سنیے، میری طرف توجہ کیجیے. فرمایا میرے آقا نے فرمایا کہ تین آدمی اللہ کے حضور لائے جائیں گے. کتنے آدمی؟ ایک ان میں مسنمبر پہ بیٹھنے والے، مجھ جیسے چھوٹے موٹے پیر عالم بزرگ اس طرح کے بیٹھنے والے، مجھ جیسے لوگ. میں اکثر کہتا ہوں ممبر پہ بیٹھنے والے پار بہت کم پار اترتے ہیں، اور بعض اوقات ممبر پہ بیٹھنے والوں لوگ حضرت حضرت کہتے ہیں، حالانکہ نیچے بیٹھنے والے جن کو لوگ ہاتھ ملانا پسند نہ کریں اور ممبر پہ بیٹھنے والوں سے زیادہ عظیم اور گریٹ ہوتے ہیں اللہ کی بارگاہ میں اور رب کی نظر میں. अल्लाह की नजर में बहुत ग्रेट होते हैं, बहुत अजीम होते हैं, और लोग मुझ जैसों को हाथ मिलाते रहते हैं, हालांकि नीचे बैठने वाले उनसे कहीं ज्यादा अजीम होते हैं। एक मिंबर में मुझ जैसे मसनदों पे बैठने वाले और एक सखी और एक शहीद, ये तीन लोग होंगे। मेरा अल्लाह कहेगा, हां भाई बता तारिक क्या किया। अल्लाह सारी जिंदगी तेरे बंदों को तेरे नाम के होके दिए, तेरे नाम की सवारियां बस पे चढ़ाई, आ जाओ आ जाओ आ जाओ आ जाओ लाहौर के लिए, लाहौर के लिए। बस वाले कहते ना लाहौर लाहौर लाहौर, ये अल्लाह तेरे नाम की आवाजें थी, और तेरे बंदों को तुझसे मिलाया, कभी सजदों के जरिए, कभी तस्बीह के जरिए, कभी वजीफे के जरिए, कभी सदके के जरिए, कभी दुआ के जरिए, कभी निदा के जरिए, कभी मुनाजात, और कभी या अल्लाह तुझ तेरे बंदों को तुझसे मिलाया। तो मेरा अल्लाह कहेगा तू झूठ बोलता है, तारिक झूठ बोलता है, तूने इसलिए किया था कि लोग वाह वाह कहें, लोग कहें कमाल है, क्या बात है, आज तक ऐसी बात सुनी ही नहीं है, किसी मसनद किसी मेंबर किसी एंकर ने ऐसी बात कही ही नहीं, क्या बात कही। मेरे टीवी पे प्रोग्राम चलते हैं ना, अक्सर मुझे इस सफर में भी मिले लोग मिलते हैं, कह रहे आपका जो प्रोग्राम चलता है ऐसा प्रोग्राम कहीं नहीं सुनते, जो आप बातें बताते हैं और गलत भी नहीं होती और होती भी सुनने को नहीं है। मैं अपने आप को कहता हूं, मैं कहता तारिक सुन ले जरा, तगड़ा थी तगड़ा थी। ऐसे लोगों को पकड़ के अल्लाह सामने खड़ा करेगा, हां भाई क्या करते आए, या अल्लाह तेरे बंदों को तुझसे मिलाया, तेरे नाम की तरफ बुलाया। अल्लाह कहेगा शोहरत पसंद था, शोहरत चाहता था, वाह वाह चाहता था, हो गई दुनिया ने तुझे बड़ा जाना, तेरी एक एक पोस्ट ऐसे चलती थी, ये देख डॉक्टर अब्दुल कबीर खान वाली फेसबुक पर जो 11,91,000 बिस्मिल्लाह वाली, और यूट्यूब पर 2,20,000, कितने दिनों में ये नहीं लिखा कितने घंटों में, इतनी चली। जाओ फरिश्ते खुजू फहुल्लू सुम्मल जहीम असल्लू, फरमाया कि मर्दों को निचले जबड़े से पकड़ के घसीटा जाएगा, औरतों को बालों से पकड़ के घसीटा जाएगा। मेरी नियत की दुआ करते रहा करें, आपसे ऐसे नहीं कहता मैं, और मैं आपसे ऐसे नहीं कहता कि मरने से पहले मैं अपने मुखलिस होने का दावा नहीं कर सकता कि तारिक मुखलिस है, आप अपने मुखलिस होने का दावा कर सकते हैं पर मैं नहीं कर सकता। शोहरत याफ्ता आदमी जिसको चार बंदे जानते हो, अपने मुखलिस होने का दावा कैसे कर सकता है, कैसे कर सकता है, कैसे कर सकता है, ये तो मौत के वक्त पता चलेगा कि तारिक मुखलिस था, दुकानदार था या ईमानदार था। तो मौत का अल्लाह करे ईमानदारी में मामला तुल जाए, दुआ क्या करें, बहुत दुआ किया करें। और दूसरा सखी सामने लाया जाएगा, हाँ भाई क्या, उन्होंने कहा अल्लाह तेरी राहों में ये किया ये किया, इतने बड़े बकरे खूबसूरत और इतने लाखों इतने के किए। मेरा अल्लाह कहेगा मेरे बंदे दिखावा ही करता था, लोग वाह वाह करें, आके साथ फोटो बनाए सेल्फियां बनाए तस्वीरें बनाए। हमने एक दुम्बा पाला अभी मानसेरा में पला, ठंडी जगह पे यहां आया, मुझे पता चला लोग उससे भी तस्वीरें बना रहे थे, मैं कि मौला तू करीम है। यकीन जानिए 22 पोस्टें चली हैं मेरी हज की, 22 पोस्टें, 47 पोस्टें चली हैं उज़्बेकिस्तान की, मुझे अपनी हर पोस्ट पे निदामत है कि इस वक्त बात पहुंचाने का जरिया यही मीडिया ही है, यही मीडिया ही है पूरे वर्ल्ड में पूरे आलम में पूरी दुनिया में। जब हर बंदा मोबाइल ही लेकर बैठ गया तो उसे मोबाइल के जरिए कोई खैर ही दिखा दो, हर बंदा वही लेकर बैठा हुआ है, बीवी और मियां साथ बैठे हैं, दोनों जुदा जुदा हैं, वो मोबाइल पे बैठी है वो मोबाइल पे बैठा है, फैमिली सिस्टम खत्म हो गया टूट गया, तो उसे कुछ खैर ही दिखा दो, उसे मोबाइल के जरिए कुछ दिखा ही दो, क्या पता कोई खैर की बात उसके दिल को क्लिक कर जाए लग जाए। 22 پوسٹیں ہیں, 22 پوسٹیں. اور وہ آل سعود کے اوپر جو میں نے پوسٹ بنائی, جو لوگوں نے مجھے گالیاں دیں, برا بھلا کہا, مجھے کہنے لگے جی بڑے نیگیٹو کمنٹس ہیں. میں نے کہا ہونے دو, مجھے ساتھ بیٹھے تھے بندے, کہنے لگے جی ہم مالدار نہیں تھے, ہمارے دو مخلصین کی آواز تو ویڈیو میں آئی, شاید آپ نے سنی, باقی بہت سارے تھے. لیکن جو ایک بندہ کہنے لگا جو غریب ہوتا ہے سعودی عرب کا منہ کرتا ہے. ہمارے علاقے میں, مجھے کہنے لگا ہمارے علاقے میں ایک پٹان نے آ کے ٹال کھولی, ٹال ہے لکڑیوں کی ٹال, کہنے لگے سب نے ڈنڈے اٹھا کے کہا پٹھان نے ٹال کھولی, ہم نے ٹال کھولی, نکالو اس کو. پٹھان کو ٹال نہیں لگانے دی, پٹھان کو ٹال نہیں لگانے دی کہ تو کہاں کا پٹھان ہے, ہمارے پنجاب میں آ کے تو نے فلاں گاؤں میں آ کے تو نے ٹال لگائی ہے لکڑیوں کی, تو کمائے گا, نکل یہاں سے. کہہ رہے پٹھان کو نکال دیا, یہاں جو دنیا جاتی ہے ریال لے لے کے جھولیاں بھر کے آ رہی ہے, اگر ایک انگلی نکل بھی آئی ہے منہ سے تو ساری کتی کتائی کے پانی. یار تیرا وعدہ دیکھ, بے وفائی عجیب ہے. اور پھر وہ صاحبزادے ہیں, ہائے ہائے, مجھے مفتیان کرام علماء بیٹھے تھے, کہہ لے خواجہ خان محمد صاحب تشریف لے گئے اجمیر شریف, ایسے پیسے لٹا رہے تھے. انہیں حضرت یہ لوگ, اب لفظ سنے, خواجہ خان محمد شہنشاہ تھے وہ ولایت کے, حضرت اجمیری کی دربار کی طرف اشارہ کر کے فرمان لگے ان کا حکم ہے دے, میں کیا کروں, مجبور ہوں. ان کہتے ہیں دے, میروں کو دے, میری خدمت کرا رہے ہیں, کہاں سے کھائیں گے. ہاں, اعجاز مصطفیٰ صاحب فرمانے لگے کہ میں یہاں جو ہے جنگ کے ساتھ کوئی محبوب سبحانی ہے شیخ, کوئی حضرت شیخ عبد القادر جیلانی کے بزرگوں میں سے ایک صاحب مزار ہے, میں وہاں گیا اپنے مرشد کے ساتھ, تو میں نے وہاں کسی کو خادم کو 300 روپے دے دیا, رات کو میرے خواب میں آئے اور اس عمل کو پسند کیا. اور مجاور وہ کملی والے کے ہیں, وہ کس کے مجاور ہیں, درباروں کے مجاور ہوتے ہیں, اور آل سعود کس کے مجاور ہیں, میرے کملی والے کے مجاور ہیں. بس ہمارے لیے اتنا کافی ہے. حضرت دین پوری رحمت اللہ علیہ تشریف لے جا رہے تھے, شیدانی شریف میں کالے میاں تھے, اللہ ان کی مغفرت فرمائے. وہ کہتے تھے, کہنے لگے فقیروں کالے میاں سے ملنے خواجہ غلام فرید کی اولاد میں سے ہیں. انہوں نے کہا حضرت انہوں نے کتے ریش پالے ہوئے ہیں, ان کے ہاں تو کتے ریش دنیا ہی اور ہے. کہنے لگا بھائی بڑوں کے مجاور تو ہیں نا, ادھر ان کو پتا چلا کہ بڑی ہستی آ رہے ہیں, وہ سب کو تو آگے کہنے لگے سائیں میرے پاس آئے ہیں, میں نے تو کتے باندھے ہوئے ہیں. کہنے لگے فقیرہ تو مجھ سے بڑھ گیا, اور اس دل کی طرف اشارہ کر کے اپنے نفس کی طرف اشارہ, شیطان کی طرف اشارہ, کہنے لگے مجھ سے تو یہ ایک کتا نہیں بنتا, تو نے تو کئی کتے باندھے ہوئے, پھر تو مجھ سے آگے نکل گیا. بڑوں کی بات دیکھیں, بڑے بڑی چھوٹی بات کو کس انداز کا طرز دیتے تھے. تو دوسرا سخی آئے گا, کہے گا والا سخاوت کی, اس لیے منت کر رہا ہوں, یہ فیشنی قربانی. اچھے خاصے اخلاص سے قربانی کرنے والے کو اپنے بارے میں شک ہونے لگتا ہے کہ شاید میرا بکرا چھوٹا ہے اور میری قربانی قبول نہیں ہوگی, جب تک کہ اس طرح کا بکرا نہیں لاؤں گا, اس طرح کا بیل نہیں لاؤں گا, اس طرح کی گائے بچی وغیرہ نہیں لاؤں گا, بچیاں نہیں لاؤں گا, اس کو شک ہونے لگتا ہے. اور یہ رواج بڑھتا چلا جا رہا ہے, ہر آنے والا سال اللہ نہ کرے یہ رواج بڑھے گا, ہم اس رواج کا حصہ نہ بنے. اور کسی کو سختی سے نہ روکنا, محبت سے پیار سے اس کو یہ باتیں, اگر تعلق ہے تو, سختی نہیں ہمارے مزاج میں, ہماری تسبیح خانے کی مزاج میں سختی نہیں ہے. صحیح آگے کھڑا ہوگا, مولا میں نے جھولیاں لوٹائی تھی, مال لوٹایا تھا, اللہ کہے گا تو انہیں شہرت کے لیے کیا تھا. اور تیسرا, جس بات پہ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ بے ہوش ہو جاتے تھے, تیسری جس بات پہ ایک شہید آئے گا اور اس کے جسم سے خون ٹپک رہا ہوگا, کیا لایا یا اللہ تیرے نام پہ اپنا سر تن سے جدا, और तेरे नाम पे सब कुछ लुटा दिया, हत्ता कि जान एक थी। हक तो यह है कि हक अदा ना हुआ। मेरा अल्लाह कहेगा तूने दुनिया के दिखाने के लिए कि कितना बड़ा बहादुर था, ना हटा, पीछे ना हटा, पीठ ना दिखाई और सर तन से जुदा करा दिया। मैं अल्लाह पाक फरमाएगा ये तारिक जैसे जितने पीर हैं ये मिंबर पे बैठने वाले, इनको पकड़ो। ये बड़े बड़े बकरे, फैशनी बकरे और फैशनी, इनको पकड़ो। और ये बड़े बड़े जो शहीद कहते इनको पकड़ो, और इनको पकड़ के हमेशा की जहन्नम में डाल दो, हमेशा के लिए। उसको ढूंढने निकले थे और अपना आप गंवा बैठे, सब कुछ गंवा बैठे। मेरी मिन्नत है, मेरे पास व्हाट्सएप वगैरह तो था नहीं, मेरे पास मोबाइल था वो नंबर वाला छोटा सा, उसमें अलार्म लगाता था, टाइम देखता था, वही मोबाइल था। हज में जाते हुए ये स्क्रीन वाला मोबाइल ना लेके जाना। सच्ची बात है, व्हाट्सएप पे मिलता ही कुछ नहीं है, सारा दिन इसी खोज में लगे हुए हैं, 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 लगे हुए। और हजरत बिलाल की कैफियत ना हो जाए कि तो इससे हुब रखता है, इसके हुब, इससे हुब रखता है। वो सहबे ख्वाब ने बताया कि ख्वाब का हिस्सा याद आया, बहुत तफसीली ख्वाब है। कहा कि हजरत बिलाल रजी अल्लाह तआला अन्हु जब बोल रहे थे, ऐसे महसूस हो रहा था कि वो जबान है अरबी लेकिन उर्दू में मुझे समझ आ रही है, लेकिन उन्होंने दो लफ्ज अरबी के बोले हैं, एक हुब कि तो इससे मोहब्बत करता है, और एक जब मैंने कहा कि मैं अगर इससे तौबा कर लूं पर मैं तो मेरा हबीबी हबीबी ऐसे हाथ करके, तो फिर मेरा यार है, तो फिर मेरा यार है। जो बिलाल का यार होगा ना, मेरे कमली वाले की ऊंटनी की महार बिलाल के हाथ में होगी, और मेरे हुजूर जब तक जन्नत में नहीं जाएंगे कोई जन्नत में जा ही नहीं सकता। और एक आलिम ने बड़ा अजीब नुक्ता लिखा है, फरमाया जिसके हाथ में ऊंटनी की महार और लगाम होती है वो आगे होता है। बड़ी बारीक बात है और बड़ी नुक्ते की बात है। भाई गुलाम तो आगे ही चलता है, ऊंटनी को लेकर आगे ही चलता है, आगे ही चलता है। अल्लाहुम्मा इन्नी अस्अलुका व तवज्जहु इलैका। जरा दर्द में डूब के आज जरा सरा सारे पढ़े और हुजूर की जालियों का तस्वर कर। मैं एयरपोर्ट पे बैठा था, एक साहब की बेल बजे, या नबी सलाम अलैका, या हबीब सलाम। मैंने कहा यो ना उठाए फोन, ना उठाए। यकीन जानिए मेरे हजूर के रोजे के खुशबू और बरकत, बस अल्लाह कदरदानी दे, अल्लाह कदरदानी दे। उसके मोबाइल के अंदर ये बेल लगी हुई थी, या नबी सलाम अलैकुम, या रसूल सलाम सलावातुल्लाह, ये लगी हुई थी। अपनी जिंदगी में इस दुआ के साथ मोहब्बत करें। और लकद जाकुम रसूलन वाली कुरानी आयात के साथ मुझे कहता है वो बंदा, जब भी पढ़ता हूं मेरे आका कमली वाले का दीदार नसीब होता है। मैंने पिछले साल उससे कहा, मैंने कहा अल्लाह ने मुझे जरिया बनाया ना तो मुझसे सुनाए, तो मेरी नियत करके पढ़ कि मुझे दीदार मुस्तफा नसीब हो जाए, मेरी नियत करके पढ़। मुझे कहने लगा कि मैं उस दिन भी पढ़ा था और साल हो गया मैं पढ़ रहा हूं, अभी मुझे उसने फिर बताया। ये आयत याद कर लें, कब्र में बड़ा काम आती है, कर्जों में बहुत काम आती है, हशर में बहुत काम आती है, और जब मुश्किलात से हशर दुनिया में हो जाए बहुत काम आती है, बहुत काम आती है। सात बार सुबह शाम पढ़ लें, क्या हर्ज है। अच्छा सात बार पढ़ के ना एक जरा अल्लाह को मैसेज भी दे दीजिएगा, एक शॉर्टकट बता रहा हूं। ये अल्लाह 700 दफा, 7,000 दफा, 7,00,000 दफा, अल्लाह तू चाहे तो एक दफा क्यों 7 करोड़ को के मुताबिक कर ले, कबूल करने पे आए तो। ये जरा गौर से सुनिए, मेरी तरफ देख रहे हैं, या अल्लाह अगर तू कबूल करने पे आए तो 7,00,000, 7 अरब के मुताबिक, और अगर कबूल करने पे आए तो मौला मैं 7 अरब भी पढ़ लूं तो कुछ भी नहीं, ये मेरा मौला ये मैं 7 दफा पढ़ रहा हूं, इसको 7 अरब 7 खरब कबूल फरमा। इस बार मुझे एक और कैफियत हुई, मैं अपनी मक्का मुकरमा में होटल में था, तो मैं एक गैलरी में रात का खाना खाया, हल्का सा खाना खाया, मैं टहल रहा था तो एक तस्वीर पे नजर पड़ी। उस तस्वीर थी 1917 का मक्का काबा। फौरन मुझे परदादा याद आ गए, मेरे परदादा ने 1919 में हज किया था और दादा ने 1936 में हज किया था। ओह, क्योंकि 1918 में फर्स्ट वर्ल्ड वार जंग अजीम अव्वल खत्म हो गई थी, 14 से 18 फर्स्ट वर्ल्ड वार जंग अजीम अव्वल, तो फिर रास्ते खुले थे और हज के लिए काफले गए थे। मैं सोचने लगा, उस तस्वीर को सामने रखते, फिर जब भी मेरा वक्त मिलता था अपने कमरे से निकल के मैं उस तस्वीर को सामने रख के रोता था कि मेरा परदादा कितनी दुआएं करके गए होंगे और कितनी मुशक्कत का हज होगा और कितने महीने लगे होंगे, क्या हाल होगा, क्या हाल। एक राजा वली मोहम्मद थे, मुझे कहने लगे जब हज पे गए लकड़ियां भी साथ ले गए, कोले भी साथ ले गए, घी भी साथ ले गए, नमक मरच दाल चीजें साथ ले गए, वहां इतने महीनों का राशन है साथ ले गए बैरी जहाज में, बैरी जहाज में जितना भी सामान ले जाते थे कुछ तोलते नहीं थे, डाले जाओ डाले जाओ डाले जाओ, साथ ले गए। गुर्बत तंगदस्ती और 1919 का हज, 1919 का हज, ये कुल दो हिस्सों में थी, एक 18 जुलाई और एक 20 अगस्त को, कैंसर वाली 20 अगस्त को डाली गई, तो 12,85,000 से ज्यादा लोगों तक पहुंचे। मेरे ख्याल में डॉक्टर अब्दुल कदीर खान की अल्लाह उम्र में बरकत दे, उनका ये जंग में आर्टिकल इतने लोगों ने नहीं पढ़ा होगा जितना ज्यादा ये बहुत दुनिया तक अभी फैलेगा, अभी तो शुरू हुआ है। आज कितनी अगस्त है, 22 अगस्त है, तो किस अगस्त को डाली गई, 2 दिन में। मैं कितनी दुआएं की होंगी, मेरी अम्मा रहमतुल्लाह एक दो मुझसे फरमान लगी, तारिक सर्दी थी वो पेट में था और शबीने होते थे और मैं कंबले ओढ़ के बाहर चारपाई पे बैठती थी और सारी सारी रात रोती थी कुरान, क्योंकि रात का सन्नाटा होता था और कुरान की आवाज आती थी और सर्दियों में वैसे पंखे नहीं चलते तो खामोशी होती है। कौन सी दुआएं हैं जिन्होंने तारिक को मिंबर पे बिठाया हुआ है, कौन सी बातें हैं जो अल्लाह से उन्होंने बातें की थी जो मैं आपसे कहता हूं करो। मेरे परदादा को मेरी शक्ल और सूरत का तो पता नहीं होगा, 1919 में हज किया और 1933 में पर्दा कर गए, इस दुनिया से रुखसत हो गए 1933 में, उन्हें पता नहीं होगा कोई आएगा और लोगों से बातें करेगा बैठ के और अल्लाह उसको जरिया बनाएगा, पर वो 1919 की दुआएं जाय नहीं गई, उससे पिछले उन्होंने भी हज किया, उनकी भी तारीख है। मैंने अपने परदादा की याददाश्तों में यह बात लिखी हुई देखी है कि मुझे एक बुजुर्ग ने मक्का में यह आयत बताई थी, लकद जाकुम रसूलन, और मैं बरकत वाली है, वही अल्फाज लिखे हुए हैं। हां, उन्होंने अपने हज की याददाश्तों में कुछ चीजें थोड़ी सी लिखी हैं, उनमें यह लिखी हुई है, एक एक वर्का मैंने छाना है, एक एक वर्का छाना है, एक एक वर्क। یہ لکھی ہوئی ہے. اور ایک بزرگ نے مکہ میں مجھے بتائی تھی اور لکھا تھا, فرماتے ہیں کہ برکت والی آیت, برکت والی. میں ایک دفعہ اپنی والد صاحب رحمت اللہ علیہ کی یادداشتوں کی کھول رہا تھا تو ایک کاپی میں ایک تحریر نکلی, وہ میرے اور بھائی کے نام تھی. میں تمہیں کہتا ہوں میری بہن کو حج کروانا اور اس کو ہدیہ بھی دیتے رہنا. مجھے بہت دکھ ہوا کہ وہ تحریر میری نظر میں 19 سال کے بعد آئی. اسی سال پھر میں نے ان کو حج کروایا اور مجھے کسی کہنے والے نے کہا کہ میں نے آپ کے والد کو خواب میں دیکھا ہے, بہت خوش ہیں, کہتے ہیں میں طارق سے خوش ہوں, طارق نے میری وصیت کو پورا کر دیا. کیسے خوش قسمت ہیں جو بہنوں سے محبت کرتے ہیں. میں پورے حج کے سفر میں میری دو بہنیں ہیں رو رو کے اللہ سے مانگتا رہا, کالم میں مروں یا وہ مرے, ہم آپس میں ہمارے دل جڑے ہوئے ہیں, محبتیں زندہ ہوں. اما آئے گی نہیں, ابا آئے گا نہیں, تو بہن بھائی کہاں سے آئیں گے؟ حجاج بن یوسف کے پاس ایک مائی آئی, کہنے لگی ان بندوں کو چھوڑ دے, ان بندوں کو چھوڑ دے. انہیں کون ہے؟ کہا ایک میرا شوہر ہے, ایک بیٹا ایک بھائی ہے, تیری مہربانی. وہ کوئی حجاج کے خلاف بات کی تھی, اس نے پکڑا اور سر قلم کر دو, بس اگلا تو اس کا ساتھ یہی کچھ ہوتا تھا. زیادہ محنتیں کی تو حجاج جیسے بندے کو بھی رحم آ گیا, ترس آ گیا, کہنے لگا اچھا ان میں سے ایک چن لے, ایک کو چھوڑتا ہوں باقی کو مار دوں گا. ایسے دیکھ کے کہنے لگی بھائی دے دے, شوہر کو اور بیٹے کو بھی شک قتل کر دے, اگر نہیں بھی چھوڑتا چلو بھائی دے دے. حجاج کہنے لگا تو نے بھائی کیوں مانگا؟ انہیں لگا اور شادی کر لوں گی تو شوہر آ جائے گا, بیٹا بھی آ جائے گا, پر نام ماں آئے گی. نہ ابا آئے گا تو نہ بھائی آئے گا. تو اس لیے میں نے بھائی کا انتخاب کیا. چنگیاں یا مندیاں نبھامی سونے, حجاج جیسا بندہ اشش کر اٹھا, کہنے لگا واہ تیرے حسن انتخاب نے مجھے حیران کر دیا, جا میں نے تینوں کو چھوڑ دیا. شادی کر لوں گی شوہر مل جائے گا, بیٹا بھی آ جائے گا, پر اما ابا تو پھر نہیں آئے گی. نہ اما آئے گی نہ ابا آئے گا تو بھائی بھی نہیں آئے گا. بھائی چھوڑ دے. میں پورے حج میں دعا کرتا رہا تھا, میرا ایک بھائی ہے دو بہنیں ہیں, ان کے دلوں میں میری محبت ڈال دے, میرے دل میں ان کی محبت ڈال دے. الحمدللہ محبت ہے, یا اللہ کوئی ایسی نوبت نہ آئے, ایسی کیفیت نہ آئے کہ ہم اس دنیا سے رخصت ہوں تو دلوں میں کوئی میل ہو. میں پڑھ پڑھ کے ان کی روحوں کو ہدیہ کرتا رہا. میں نے اس دن ایک بندے سے کہا, حج کے سفر میں ملا, میں نے دیکھتے ہی کہا, میں نے کہا اب خوش ہے؟ ایسے پکڑ کے اس نے میرا ہاتھ چوما, مجھے دبا لیا اور ایسے دبایا کہ مجھے تکلیف ہونا شروع ہوئی. بے ساختی کی میں مکی صاحب کے ساتھ بیٹھے تھے, بھوپال کے ایک صاحب ہیں ناصر خان, مخلص ہیں, باجوڑ کے تھے, پٹھان گئے بھوپال میں, وہیں ہو گئے. کہنے لگے مراد آباد میں ہمارا ایک باجوڑی محلہ ہے, اب وہ انڈیا کے ہیں, تو مجھے ملنے آئے. مکی صاحب نے مجھے ساتھ کرسی پہ بٹھایا, وہاں لوگ نیچے بیٹھے ہوئے, سامنے کرسی پہ گاوا پڑا تھا, کھجوریں پڑی تھیں اور کچھ کھانے کی چیزیں. وہ جو آگے بڑھے نا, وہ ادھر گاوا ادھر کھجوریں, ہر چیز نیچے گئے.
مکی صاحب جلالی آدمی، میں نے گھٹنے پکڑے، میں کہا حضرت بس میری اصل محبت میں ہی آیا ہے. کہہ رہے کہ میں یہی میں ہی دادا پہ آ. میں کہا حضرت میری محبت میں آئے، معاف کر دے. تو اس نے مجھے پکڑا، ایسے انداز سے پکڑا کہ مجھے کوئی دکھ بھی ہوا، چپٹ گیا نا بے ساختگی میں. وہ بیچارے کو احساس نہ ہوا. بعض بندے مجھے ایسے پکڑتے ہیں، میرا جوتا کچل دیتے ہیں، میرا ناخن کچل دیتے ہیں، میرا ہاتھ ایسے پکڑ کے زور سے. بھائی درویش ہیں، وہ کہنے لگے میرا بیان ختم ہوا تو ایک پٹھان دوڑتا ہوا آیا، یار ہم نے آپ کو ملنا ہے، ہم تو بس ترستا تھا، السلام علیکم. کہنے لگے مجھے پیشاب آ رہا ہو، میرا پیشاب نکل رہا ہو، میں اپنا بیان ختم کر کے. پٹھان کہنے لگا ہم نے تو ملنا ہے یار. اب پٹھان سے کون چڑوا سکے، مکی صاحب کا بھی پٹھان تھا. پٹھان ایسے جبتا، مکی صاحب کا گالا کہاں، قالین میں ہر چیز گری ہوئی قالین میں. کہنے لگا میں نے اس کو کہا بھائی مجھے پیشاب آ رہا ہے. کہہ رہا پیشاب تو روز آئے گا، ہم کون سا روز ملے گا. پیشاب تو روز آتا ہے، ہم کون سا آپ کو روز ملے گا یارا. مخلص پٹھان بھی مخلص، خلوص والا، سچا خلوص. میں نے اس سے پوچھا، میں نے کہا آپ خوش ہے، ایک بات کا پیغام دے رہا تھا. وہ بات کیا تھی ذرا وہ بات سننا. بہن بھائیوں کا جھگڑا ہوا جائیداد پہ، تین بھائی، ایک بھائی سخت مزاج بہت زیادہ، عدالت کے کاغذات تیار ہو گئے. میں نے کہا نہ جانا عدالت، رشتے عدالت میں نہ جانا، معاف کر دے چھوڑ دے. کہنے کا میرا حق ہے اور ہے یہی. میں کہا چھوڑ دے، رب تجھے دے گا دے گا. بڑی ترغیب دی میں نے بڑی دیر. ہمارے یہ خان صاحب بیٹھے ہیں سامنے، مجھے کرک میں ملنے آئے. ان کے بیٹے کا قاتل تھا، ریوالور ان کے پاس تھا، ہر وقت رکھتے تھے. کہہ رہے میں نے اپنے بیٹے کے قاتل کو بدلہ لینا ہے. میں نے منت کی ان سے، وہ بنو سے مجھے ملنے آئے، ابھی بنو سے آئے بیٹھے ہیں، بڑے نیک آدمی. میں نے کہا اللہ کے لیے معاف کر دے. بہت دیر، بیٹے کا قاتل ہے، پٹھان تو بدلہ لیتا ہے. میں نے منت کی اللہ کے لیے، میں نے کہا معاف کر دیں اور ان کو معافی کا اعلان پہنچائیں. انہوں نے کہا ہم ہار گئے، تم جیت گئے. اور انہوں نے میری درخواست پہ پھر معاف کر دی. تو نے معافی پکی ہے؟ رضی نظر سوائی. یہ آئے ریوالور ساتھ، بیٹا ساتھ. میں گیا کرک میں، گیا تھا کرک میں، گیا تھا کوہاٹ میں تھا کرک میں. آپ بھی ساتھ کرک میں تھے، معاف کر دیا. یہ تسبیح کھانے کی برکت. قدرتی آج درس میں آئے بیٹھے ہیں تو میں نے دیکھا تو مجھے واقعی جزاک اللہ، جزاک اللہ. بیٹے کے قاتل کو معاف کر. اس وقت ریوالور لوڈ ساتھ تھا جب یہ مجھے ملنے آئے، ہر وقت ساتھ رکھتے ہیں، کسی وقت موقع ملے. کتنے سال کا بیٹا تھا؟ بتیس سال کا. میں نے کہا نہیں نہیں. اس نے میری بات مانی، قدرت کا نظام دیکھ، قدرت کا نظام دیکھ. رب نے اس کو مالا مال کر دی، حج میں ملا. میں نے پوچھا میں کہہ رہا کتنے والے پیکج بھی آئے؟ کہنے لگے اتنے لاکھ والے. میں کہا بابا ہی وہ. میں نے کہا کہاں سے پیسہ آیا؟ کہہ رہا آپ نے تو دیا. میں نے کہاں دیا؟ میں تو خود فقیر ہوں, منگتا ہوں, بھکاری ہوں, اللہ کے خزانوں سے ملا اور ملا اس پہ, اس نے ملا معاف کر دینے پہ درگزر. رشتے نہ جانا رے, آپس میں عدالت میں نہ جانا, ہار جا رشتوں کے سامنے, ہار جا. بہن بھائی, اولاد, ماں, ان کے سامنے ہار جا, کوئی بات نہیں, چار دن فقر میں گزر جائیں. ورثے میں ایک آقا کا بال مبارک بھی تھا, ایک تاجر تھا, اس کا ورثہ تقسیم ہوا اور منہ مبارک تھا میرے حضور کا بال مبارک. ایک بھائی دوسرے بھائی سے کہنے لگا اس کو آدھا آدھا کر لیتے ہیں. وہ کہ نو, ہماری ضرورت کیسی ہے اس پہ کینچی پھیرے, آدھا آدھا نہیں کرتے. تو بڑے نے چھوٹے کو کہا پھر ایسا کر, تو سودا کر, سارا بال مبارک تو رکھ لے, سارا مال مجھے دے دے. انہوں نے کہا لے سارا مال. وہ سارا دن مزدوری کرتا, جیب میں اس نے بال رکھا ہوا تھا حضور کا, اس کو دیکھتا, چومتا, درود پڑھتا. تلک الایام نداولھا بین الناس, قدرت کا نظام کہ بڑا غریب ہوتا گیا, چھوٹا امیر ہوتا گیا. اور ایک وقت ایسا آیا کہ بڑے کے لنگر سے چھوٹا کھاتا تھا, چھوٹے کے لنگر سے بڑا کھاتا تھا. ان نسبتوں کی جو قدر کرتا ہے, یہ ہمارے پاس جو نیچے تبرکات پڑھے ہیں, آپ سوچ نہیں سکتے ان نسبتوں کی قدردانی. لوگوں کو جو خواب آ رہے, لوگوں کو جو حقائق مل رہے, لوگوں کو جو خیریں اور برکتیں مل رہی ہیں, آپ سوچ نہیں سکتے نسبتوں کی جو قدردانی کرتا ہے. رب اس کو غیب کے خزانے سے دولت, دنیا, رزق, عزت, شہرت, نعمتیں عطا کرتا ہے. بن مانگے, بن مانگے, بن مانگے یہ نعمتیں اس کو ملتی ہیں. کیسی آپ خوش قسمت ہیں کہ آپ کو یہاں بیٹھے بیٹھے یہ نعمتیں مل رہی ہیں. آج کا سبق ذرا دوہرا لیں. آج کے سبق میں ایک تو ہم نے دعا یاد کی ہے, میں ذرا دوہرا رہا ہوں سبق, آج کے درس کا خلاصہ دوہرا رہا ہوں, غور سے سنیے. ایک تو ہم نے آج بیٹھ کے ایک دعا یاد کی, اللہم انی اسألک وأتوجہ, بھائی نیٹ پہ ڈال دی, واٹس اپ وغیرہ پہ آ جائے گی, ہو گئی ہے, وہ آپ چیک کر سکتے ہیں. یہ دعا, ایک تو یہ دعا یاد کریں اور اس کو پڑھنا نہیں ہے, رٹنا نہیں ہے, اس کو گڑ گڑا بن بھکاری, محتاج, سائل, منگتا بن باتیں کرنی ہیں. اور دوسرا میں نے آپ کی خدمت میں عرض کیا کہ سورۃ توبہ کی آخری دو آیات ضرور یاد کریں, اور کم از کم 7 بار, اور کس جذبے کے ساتھ کہ مولا تو چاہے تو ایک دفعہ کو کروڑوں کے برابر تول دے, تو بڑا کریم ہے. اچھا یہ کیوں کہہ رہا ہوں؟ اس لیے عرض کر رہا ہوں, اللہ ہمارے گمان کے بقدر معاملہ کرتا ہے. حدیث قدسی ہے, میرے بندو تم جیسے گمان کرو گے ویسے معاملہ کر دوں گا. کیسی عجیب بات ہے, میرے بندو تم جیسے گمان کرو گے ویسے معاملہ کر دوں گا. اللہ جیسے گمان بندے کا ہوتا ہے ویسے معاملہ کر. اور تیسری چیز جو میں نے آج آپ کی خدمت میں عرض کی ہے کہ ایک صاحب کہنے لگے کہ میرے پاس ایک جن ہیں جو میرے پاس آتے ہیں, پہلے غیر مسلم تھے اب مسلمان ہیں, ایمان, پہلے ہدایت نہیں تھی اب ہدایت یافتہ ہیں. تو میں نے پوچھا کہ کیا چیز, تو کہا کہ ہر کام ہر چیز سے پہلے کیا پڑھو, بسم اللہ الرحمن الرحیم, بسم اللہ پڑھو. اور اس نے, اس جن نے اپنا واقعہ سنایا. اور ایک شام کا میں نے خواب سنایا, جب میں مسجد میں بیٹھا تھا ظہر سے پہلے, تو اس نے اپنا حال سنایا کہ وہ حاجی نے, حضرت بلال رضی اللہ تعالیٰ عنہ نے حاجی کو دھکے دیے, اور پھر وہ موبائل کا واقعہ. اس سے مراد یہ ہوتا ہے میرے گمان میں کہ اس کو بس حسب ضرورت استعمال کریں, سوروں دن اسی میں گم, اسی میں کھوئے. اور اگلا جو واقعہ سنایا میں نے, جی اگلا جو واقعہ میں نے سنایا آپ کو, یہ ابھی سنایا ہے, حجاج بن یوسف والا. اور آپ, ہمارا آج کا موضوع تو آپ کو علم ہے نا کہ اللہ سے باتیں کرنا ہے. اور وہ مجھے ایک صاحب نے آ کے نشانیاں بتائیں خواب کی, اور آ کے کہا کہ طارق سے جا کے کہو کہ لوگوں میں یہ بات چلائے کہ لوگ کس سے باتیں کریں؟ اللہ سے باتیں کریں. اور ہماری اس محنت کو, ہماری اس ترتیب کو پسند فرمایا, اللہ کے ہاں اس کو اللہ قبول فرما لے, پسند فرمایا اور بہت خوشخبری دی. ہم آج کے بعد اللہ سے باتیں کریں. اور ایک بات میں نے فرمائی تھی کہ شیخ کی ڈانٹ میں بھی توجہ ملتی ہے. اصل مطلوب توجہ ہو, وہ چاہے جس شکل میں مل جائے, اللہ اس توجہ کی قدردانی نصیب فرمائے. دیکھو بات سونا, اگر آپ نے حج نہیں کیا تو حج کی نیت کر لیں. اسباب ہوتے ہیں, کہتے ہیں بیٹے کی شادی کر لوں, بیٹی کی شادی کر لوں. اسباب ہوتے ہیں, کہتے ہیں میرے پاس پیسے نہیں ہیں. لکھا ہے کتابوں میں زمین ہے تو یہ مال ہے, اس کو بیچ حج کر. یہ زمین میں تو مال ہے نا, بیماری میں زمین بکتی ہے, پلاٹ بکتے ہیں, اولاد کی تعلیم میں بکتے ہیں, کن کن کاموں میں پلاٹ بکتے ہیں. عمر رضی اللہ تعالی عنہ, عمر حضرت علی کے بارے میں بھی ہے, اس کے بارے میں روایت میری نظر سے نہیں گزری. حضرت علی کرم اللہ وجہ کے بارے میں سنا ہے میں نے, لیکن عمر رضی اللہ عنہ کی روایت تو میری نظر سے گزری ہے کہ جنازے سے ہٹ جاتے تھے کہ وہ شخص صاحب نصاب ہوتا تھا, لیکن اگر حج نہیں کیا ہوتا تھا تو اس کا جنازہ نہیں پڑھاتے تھے. حج کریں اور سچی طلب کے ساتھ کریں, اور سچی تڑپ کے ساتھ کریں, حج کریں. اور اگر نیا حاجی مل جائے نا, ہم تو پرانے حاجی ہو گئے, جو جذبہ نیا حاجی کا ہوتا ہے, اللہ اکبر. اس دن میں, میرے ساتھی ایک تھا, میں نے کہا دیکھ, کہنے لگے چل بڑی ہے دعا مانگ رہا, ایسے بیٹھے نا, ایسے ایسے دعا مانگ رہا. ہمارے ایک ساتھی, ان کے والد گئے, ایسے دعا مانگ رہے, سر رکھے دعا مانگ رہا. اب میں انتظار کر رہا ہوں, بابا جی دعا چھوڑے تو میں اپنی کوئی بات کروں. میں کہا دیکھ مانگنا آ گیا. میں نے بلایا, ہمارے ایک ساتھی ہے موٹا, میں نے کہا دیکھ مانگنا آ گیا, مانگنا آ گیا. یہ اصل ہے, ایسے مانگ رہے ہیں اللہ سے. مانگ نیت کریں گے, حج کریں گے, کر لی. اور ایک آخری بات جو میں نے بڑے درد کی کہی ہے, فیشنی قربانی کی, اس کا نام میں نے رکھا ہے فیشنی قربانی. اس سے بچیں, اس سے نکلیں. یہ رواج میں آ رہی ہے بہت زیادہ, بہت زیادہ, اتنا زیادہ کہ گمان سے بالا تر ہے. اور مالدار لوگ, مالدار لوگ اس کو بہت زیادہ رواج میں لا رہے ہیں, بہت زیادہ. اور یہ چیز عمومی اتنے رواج میں آ رہی ہے کہ اچھا خاصا آدمی بھی سمجھتا ہے کہ شاید میں نے جو قربانی میں بکری بکرا یا بھیڑ یا دمبا یا چھوٹا سا قربانی کا حصہ رکھا ہے کسی گائے میں, تو میری قربانی نہیں ہوئی. قربانی تو اسے کہتے ہیں. خدا نخواستہ اسے اپنی قربانی میں حقارت نظر آتی ہے, کم تر نظر آتی ہے, اور محسوس ہوتا ہے کہ شاید یہ قربانی نہیں ہے. قربانی تو یہ ہوتی ہے جو کہ مسلسل جو ہے موبائل کے واٹس ایپ پہ اس کی تصویریں پھیل رہی ہوتی. مجھے ایک بندے نے نا ساتھ بیٹھا ایک بابا دکھایا جو رمی کر رہا, دوڑتا ہوا آ رہا, اللہ ہوا. اور میں نے کہا میں نے اس سے بڑا ایک جوان دیکھا ہے, میں اس کی ویڈیو بناتا ہوں. انڈونیشیا کا ایک جوان تھا, بابے کی ویڈیو میں نے دیکھی, آپ نے بھی دیکھی ہوگی, بہت پھیلی. وہ تو کچھ بھی نہیں تھی, بابا پٹھان تھا, اخلاص تھا اس کے اندر, خلوص تھا, سچا خلوص. میں نے ایک انڈونیشیا کے جوان کی دیکھی, ویڈیو بھی دیکھی میں نے تو لائیو سامنے دیکھا, ایسے دوڑتا ہوا آ رہا ہے, کوئی 22-24 سال کا جوان, تھا پھر جاتا ہے, جیسے نشانہ بنانا نا کسی, پھر جا رہا ہے, پھر تھا پھر جا رہا ہے. اور وہ بابا اپنی طاقت کے مطابق کر رہے ہیں, اس جوان کی اپنی طاقت تھی کہ یہ ایک کنکری سے ساری کنکریٹ کی دیوار توڑ کے رکھ دے. اور اس وقت جس طرح بابے کو ہوش نہیں ہے نا, ویڈیو مجھے دکھائیے کہ سامنے, میرے پاس تو نہیں ہے واٹس ایپ کی کہانی, اس طرح اس کو بھی ہوش نہیں تھا. یہ مخلص لوگ ہیں, یہ اخلاص والے ہیں. مجھ جیسوں کا تو پتہ نہیں, پر ان جیسوں کا تو قبول ہی قبول ہے. حالانکہ اصولاً یہ ہے, یہ دیکھو کنکری ہاتھ میں رکھ کے نا ایسے کہو اللہ اکبر بس. وہ کوئی وہاں کوئی پہاڑ تھا جس پہ ہم نے مارا ہے, پھر کہتے ہیں اندر جائے. بھائی یہ ایک مخصوص جگہ تھی, ایک ادا ہے, اس ادا کو زندہ کرنا ہے. اللہ بسم اللہ اللہ. اور اسی طرح جب وہ بیت اللہ میں طواف کرتے ہوئے حجر اسود کے سامنے آتے ہیں تو وہاں پہلے کھڑے ہوتے ہیں, قبلہ سیدھا کرتے ہیں. مجھ سے ایک صاحب کہنے لگے, ایک مائی جوان تھے, کہنے لگے یہ بتاؤ وہاں انڈیا کے تھے, انہوں نے دیکھا نا اردو بولنے والا ہے, کہنے لگے یہ بتاؤ ہمیں بتایا ہے کہ قبلہ رخ کھڑے ہونا, تمہارا کندھا اس طرف ہو اور اس طرف تمہارا دایاں کندھا ہو, اس طرف ہو, پھر اٹھا کے کنکری مارنی ہے. اور میں نے کہا بابا 90 سال پہلے کی کتاب تھی, چپ کر ادھر سے ہے مار. وہ 90 سال پہلے لکھی ہوئی کتاب تھی, جب چند ہزار حاجی تھے, 150 سال پہلے لکھی ہوئی کتاب, ملا علی قاری نے لکھی تھی وہاں بیٹھ کے. ان کے مدرسے میں ہم گئے تھے وہاں ازبکستان میں. اب مار پرنا ریلا آئے گا کہ تجھے لے جائے گا. میں ایک دفعہ رمی کرنے جا رہا تھا, رش تھا بہت زیادہ, پہاڑ تھا ایک افریقی, یعنی میرا قد بھی بڑا ہے پر میں اس کے کندھوں سے یہ چپکا ہوا تھا. وہ ایسے کہنا اچھا, میں نے اسے کہا عربی تو آتی نہیں ہے, میں نے کہا جسمی ضعیف, ایمانی ضعیف, کلو بدنی ضعیف, انت کبھی یا اللہ خیال. میں کہا میرا جسم بھی کمزور, میرا ایمان بھی کمزور, میرا تو طاقتور ہے. اس کے کندھے پہ ایسے ہاتھ رکھا ہوا اور ایسے چل رہا تھا, کوئی بندہ ادھر کوئی ایسے چل رہا تھا, اور رش نے مجھے لے گیا رمی کی جگہ پہ. میں کہا تیرا بھلا ہوا, اب مجھے چھوڑ دے. اٹھ بولیا چل یار منائی, حج کی نیت کر لی, کر لی بس باتیں ختم, پھر باتیں کریں گے. آئندہ آپ کو ایک بات سناؤں گا, اور وہ خط یاد دلائیے گا جو مجھے دیا تھا, وہ آئندہ درس میں وہ پڑھ کے سناؤں گا. اور ایک حضرت معاذ بن جبل کی بات سناؤں گا, اور ایک عجیب بات سناؤں گا انشاءاللہ آئندہ درس میں. اور حج کی بھی کچھ باتیں ہیں, بہت موتی ہیں, کچھ راز و نیاز ہے, انشاءاللہ چلتے رہیں. اللہ پاک ہماری حاضری کو قبول کرے. اب دعا ہوگی, وہ دعا ہے جس دعا میں انشاءاللہ قبولیت. سارے کہہ رہے ہیں انشاءاللہ. وکفا باللہ ولیا وکفا باللہ نصیرا, وہ انشاءاللہ قبولیت کی گھڑی ہے بہت زیادہ انشاءاللہ. بلکہ عجیب بات بتاؤں, میں ایک عجیب بات ہے مجھے, یہ بات مجھے ایک بزرگ نے بتائی, نانوتا کے ایک بزرگ تھے, مولانا کلیم صدیقی صاحب کے ساتھ تھے. بہت پرانی بات, کوئی 8-10 سال پرانی, اتنا زیادہ پرانی بھی نہیں. مجھ سے فرمانے لگے ایک دفعہ کہ ہم نے اپنے بڑوں سے سنا ہے, وہی نانوتا میں بڑوں سے سنا ہے کہ حاجی جب آتا تھا تو ہر جمعرات میں لوگ جمع ہوتے تھے, ہر جمعرات میں لوگ جمع ہوتے تھے, اور وہ جمعرات میں دعا کراتا تھا. 7 جمعراتیں مسلسل حاجی سے دعا کرواتے تھے, اور لوگوں کا یقین ہوتا تھا کہ 7 جمعراتیں جو دعا ہو جائیں گی, کسی کی تیسری میں مراد پوری ہو جائے گی, کسی کی چوتھی, کسی کی پانچویں, کسی کی چھٹی, کسی کی ساتویں. فرمایا 100% مراد پوری ہو جاتی تھی. 7 جمعراتیں اس حاجی کرنے والے کے, حج کرنے والے حاجی کے پاس دعاؤں کے لیے لوگ آتے رہتے تھے. اور ایک और एक मिन्नत है, एक मिन्नत हाजी ना कहलवान। हाज से पहले यही बैग पे हाजी लिख लेते हैं। मुझे एक दफा एक बंदे ने टोका, मैंने कहा उनका नाम अयूब, मैं अयूब साहब, कह ली मैं हाजी अयूब, मैं जी मैं माशाल्लाह मैं ठीक, मैं हाजी अयूब हूं भाई, ये चिटे नहीं चलती यहां, किसने कहा है आपको कागज दें वापस कर दें, अल्लाह वाले नहीं करो, मेरी दरखास्त पे गौर करो, मिन्नत है मेरी, अगर कागज ही देने शुरू कर दिए तो फिर सारे ही कागज लेते रहे। हर बंदा सवाली है, क्यों भाई है, हाजी ना कहलवाए, अगर कोई कहे तो उन्हें कहेंगे बस मेरा नाम ये है, हाजी ना कहलवाए, अलहाज हाजी न कहलवा। अल्लाह पाक जल्ल शानू हमें इखलास दे, सच्ची नीयतें दे, जज्बे सच्चे अता फरमाए। अब कुछ ऐलानात हैं जिसमें एक आपसे कुछ अर्ज है, आज निकाह भी होगा इसलिए कि हमारी निकाह आसान हो और शादियां जल्दी हों, आज निकाह भी होगा, निकाह को आसान करें इंशाल्लाह। 30 अगस्त बरोज जुमातुल मुबारक दोपहर 1:30 बजे कागान में दर्स होगा, 30 अगस्त बरोज जुमातुल मुबारक कागान में दर्स होगा, वहां के चीफ ऑफ कागान है उनके घर, और हमारा अबकरी 3 रोजा जो इज्तमा है उसका नाम हमारा 3 रोजा रूहानी चिल्ला और दुआ है, वो 28 नवंबर से 1 दिसंबर तक इंशाल्लाह होगा, उसके लिए अभी से अल्लाह से मांगे। अबकरी हवेली का रूहानी चिल्ला और दुआ 21 फरवरी बरोज जुमा से 23 फरवरी बरोज एतवार सुबह दुआ होगी, और इसमें आजम का जो दम है इंशाल्लाह 25 अगस्त को होगा, कब है 25 अगस्त इसी एतवार को है, और उसके बाद दर्स भी होगा, दुआ भी होगी, कशफुल माजूब का हल्का भी होगा, ऑनलाइन पूरे वर्ल्ड में दम भी होगा, दुआ भी होगी इंशाल्लाह इसी एतवार को। और हर जुमेरात को यहां दर्स होता है, इसको इंग्लिश में लाइव भेजने के लिए या इंग्लिश का तर्जमा करने के लिए अहबाब मजीद तवज्जो फरमाएं, बहुत ज्यादा तवज्जो की जरूरत है। अभी ईशा की नमाज बाजमात होगी, जो हजरात उसमें चूक जाएं तो नीचे हाल नंबर 6 जो हमारा हुसैनी हाल है, हुसैनी हाल में जो है वो दूसरी जमात होगी, और दूसरा अपने सामान की मोबाइल की खुद हिफाजत करें, अभी मजमा उठेगा तो बाज़ोकात हमारे लोग मोबाइल में गफलत करते हैं चीजों में, कोई हमारी गफलत से गुनहगार ना हो जाए। और हमारे तस्बीह खाने को एक चंदे की जरूरत है, और सख्त जरूरत है, वो चंदा 2 रकात नमाज नफिल दुआ और हामीम लायून सारून 313 बार अवल आखिर दरूद शरीफ और या हफीज व या सलाम 11 बार या 1 तस्बीह, ये हमारा चंदा है बहुत ज्यादा। अल्लाह हर फितनों से महफूज फरमा, क्यामत तक के लिए इसको आबाद व शाद फरमा, दाएं बाएं से वुस्सत अता फरमा, और अल्लाह में इसका खादिम बना और इसको हमेशा पूरी उम्मत में खैर फैलाने का जरिया बना। अपने तिब्बी तजर्बात मुशाहदात जरूर लिखा करें, खिदमत और इबादत के लिए तस्बीह खाने में चंद दिन चंद हफ्ते चंद महीने गुजारे, रिटायर्ड बूढ़े हजरात यहां अपनी जिंदगियां वक्फ करें, यहां पर खिदमत करने वालों को गिफ्ट चंदा हदिया बख्शीश की तरतीब नहीं है, जिक्र खास का कार्ड साथ न ले जाएं अमानत है, शजरा तैयबा मुंतखब अहदीस और आदाब मार्फत रोज पढ़ा करें चाहे थोड़ा, और गाड़ियों और मोटरसाइकिल की पार्किंग में तामुन करें, रास्ते बंद न हो, मुस्लिम गैर मुस्लिम सब रहते हैं, सबके हकूक हैं, गली में जगह जगह खवातीन हरगिज खड़ी ना हो। और एक चीज ये बताएं कि अभी इस मजमे में कोई जिक्र की जमात बैठी है, अगर है तो कहीं खड़ी हो जाए, कोई बैठी है जिक्र की जमात, आप हैं, अच्छा और कोई है, आप जिक्र की जमात है, अच्छा ठीक है, जिम्मेदारी से बैठती है, मैं कभी पूछ लिया करूंगा जिक्र की जमात के बारे में, इनको तो क्या जिक्र दिया हुआ है, क्या अमाल दिए हुए हैं, ये क्या हिफाजत वाले अमाल करते हैं, बैठ जाएं तशरीफ रखें, जिक्र वाली जमात अभी हमारा जो दर्श था आखिरी ईद के बाद, इसमें मशवरे हुए कि दर्श किया जाए ना किया जाए। सारी दुनिया के निजाम तो चलते रहे, इसमें मशवरे हुए कि ना किया जाए। अगर जुमा आ जाए तो फिर मशवरे होंगे, जुमा पढ़ा जाए ना पढ़ा जाए, दुनिया का तो सारे निजाम चलते रहे। इस पे मशवरे होते रहे कि दर्स हो या ना हो। ये तो शुक्र है, मेहरबानी है कि इस दफा लंगर खिलाया गया, वरना कहते हैं बंदों का पता नहीं चलता, पता नहीं कितने बंदे होंगे। तो तुम्हारी जेब से जा रहा है क्या? अल्लाह ही खिला रहा है। तो इस दफा दर्स में मशवरे हुए हैं। हुए मशवरे? आपको इल्म नहीं होगा। मशवरे हुए हैं कि जी दम दर्श हो या ना हो। क्यों? ईद के बाद का दर्श है ना, कि दर्श की भी छुट्टी होती है। वो एक दफा मैंने तख्ती तोड़ दी थी, क्योंकि उस्ताद जी ने, हमारे हेडमास्टर साहब ने बादल बने छुट्टी कर दी दूसरे तीसरे पीरियड में। अचानक वो छुट्टी की जो घंटी बजी, मैंने तख्ती तोड़ दी। एक बच्चे को तख्ती मारी खुशी में, तख्ती टोटे हो गई, फिर पत्री लगवाई थी। ईद की छुट्टी में दर्श की भी छुट्टी हो गई, तख्ती टूट गई दर्श की भी। सुभान अल्लाह, पाक हमारी हाजरी को कबूल फरमाए और इस तस्बीह खाने को सदा आबाद और शाद रखे। अल्लाह आपको जजाए खैर दे। अब दुआ का वक्त है, बहुत खास घड़ी, खास लम्हा है, अल्लाह से मांगने का, गिड़गिड़ाने का, भिखारी बनने का। जितनी तवज्जो होगी तो उतना अल्लाह ता फरमाएगा। सुभान अल्लाह, हमदी सुभान अल्लाह।
अभी इसमें ज़ात का जिक्र होगा, उसके बाद मुलाकात होगा और उस मुलाकात के बाद इंशाल्लाह दुआ होगी। ये बहुत कीमती वक्त है। अल्लाह का जिक्र, अल्लाह के ध्यान के साथ और दुआ, दुआ की पूरी कबूलियत के साथ, आहोजारी और पूरे इल्म जानने के साथ, अपने लिए पूरी उम्मत के लिए मांगेंगे। बिजली बंद कर दे सकते।
کیفیات اور حکم یہ ہے کہ آئندہ کے لیے اللہ کو ہو کے ساتھ ملایا جائے، اللہ ہو کا ذکر کیا جائے. شروع کریں، اللہ ہو. یا اول الاولین یا آخر الاخرین یا ذی القوۃ المتین یا راحم المساکین یا راحم المساکین یا ارحم الراحمین یا اکرم الاکرمین یا اجود الاجودین یا ذی الجلال والاکرام یا ذی الجلال والاکرام یا ذی الجلال والاکرام ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار رب انی لما انزلت الی من خیر فقیر. اللہ، سارے فقیر بھکاری جمع ہیں، تیری بارگاہ میں تجھ سے سوال کرتے ہیں، تیری بارگاہ میں سوالی اور بھکاری ہیں. اے اللہ، ہم سب کو کامل ایمان دے دے، کامل اخلاص دے دے، کامل ہدایت دے دے، اور کامل برکت اور عافیت دے دے، کامل برکت اور عافیت دے دے، کامل برکت اور عافیت دے دے. دل کی دنیا بدل دے مولا، جذبوں کی دنیا بدل دے، ہماری ضرورتوں کو غیب سے پورا فرما، ہماری مشکلوں کو حل فرما اور پریشانیوں کو دور فرما. اللہ، تو اپنے غیب کے خزانے سے عطا فرما، غیب کے خزانے سے عطا فرما. کسی روتے کسی سکتے پردیسی کی دعاؤں کو قبول فرما، ان کے وہ اٹھے ہاتھوں کو اے اللہ خالی نہ بھیج، موٹے پھیرنے سے پہلے پہلے خیر کے فیصلے نازل فرما، اور اٹھنے سے پہلے پہلے برکتوں کو متوجہ فرما. اللہ، اس مجمع کے ہر ہر فرد کو مزین کر دے، منور کر دے، معطر کر دے اور قبول فرما لے، ان کے اٹھے ہوئے قدموں کو قبول فرما، ان کی آہوں کو قبول فرما، ان کے لمحوں کو قبول فرما. اللہ، ہماری ضرورتوں کو غیب سے پورا فرما، اپنے در کا بھکاری بنا، اپنے در کا سوالی بنا، اپنے در کا منگتا بنا، در در کا بھکاری ہونے سے بچا اور در در کا سوالی نہ بنا. اللہ، ہمیں پل پل میں اپنی محبت عطا فرما اور پل پل میں اپنا تعلق عطا فرما. اے غیب سے دینے والے اللہ، اپنے غیب کے خزانوں سے ہماری جھولیاں بھر دے اور غیب کے خزانوں سے ہمیں دعاؤں کو قبولیت دے دے. یا اللہ، کوئی ایسا گناہ جو ہمارے سامنے آ گیا اور جس کی وجہ سے ہماری دعا اوپر نہیں جا رہی، اللہ اجتماعی طور پہ اس گناہ سے توبہ کرتے ہیں، مولا معاف کر دے، توبہ کرتے ہیں معاف کر دے، توبہ کرتے ہیں معاف کر دے، توبہ کرتے ہیں معاف کر دے، ہماری دعاؤں کو قبول کر لے، ہماری ضرورتوں کو پورا کر دے، ہمارے سجدوں کو قبول فرما لے، ہمارے رکوع کو قیام کو قبول فرما لے، ہمارے اٹھے ہاتھوں کو خالی نہ بھیج. اللہ، ان کو نور سے بھر دے، مغفرت سے بھر دے، راحت سے بھر دے اور رحمت سے بھر دے. ہر پل پل میں اپنی رحمت دے دے، پل پل میں اپنا فضل دے دے، اور پل پل میں ہماری دعاؤں کو قبول کر لے، ہماری پریشانیوں کو دور کر دے. اللہ، خاتمہ ایمان پہ کر دے، جو دنیا سے رخصت ہو گئے ان کی مغفرت فرما، ان کی قبروں کو نور سے بھر دے، ان کی قبروں کو روشن کر دے، ان کو معطر مزین کر دے، ان کی مغفرت کر دے، درجات کو بلند کر دے، اللہ ہم سب کا خاتمہ ایمان پہ کر دے، قبر کی سختی سے بچا، دنیا کی سختیوں سے بچا، اللہ قرض داروں کے قرضے دور کر دے، بیماروں پریشانیوں کی بیماریاں دور کر دے، مشکلات میں پھنسے ہوئے ان کی مشکلیں حل کر دے، اللہ تجھ سے نہ مانگے کس سے مانگے، مولا کس کے دروازے پہ جائیں، واحد تیرا دروازہ ہے، ہم سارے منگتے ہیں، ہم سارے بھکاری ہیں، ہم سارے محتاج ہیں، خالی کشکول لے کے آئے بیٹھے ہیں، اس کشکول میں مولا گناہوں کی گندگی ہے، ادھر تیرا پاکیزہ نور ہے، ادھر میری پستی ہے، ادھر تیری برتری ہے، ادھر میرا کمتری ہے، وہ تیری عظمت ہے، بس اپنی عظمت کو دیکھ کے پہلے اپنی رحمت سے اس کشکول کو دھو دے، پھر اپنی رحمت سے مغفرت کے ساتھ اس کشکول کو بھر دے، ہمیں خالی نہ لوٹا، ہمیں خالی نہ لوٹا، ہمیں خالی نہ لوٹا، ہمیں دنیا بھی دے دے، آخرت بھی دے دے، رزق بھی دے دے، صحت بھی دے دے، عافیت بھی دے دے، برکت بھی دے دے، راحت بھی دے دے، رحمت بھی دے دے، عافیت اور نور عطا فرما، ہمارے پل پل میں نور عطا فرما، ہماری دنیا آخرت بہتر کر دے، ہماری دنیا آخرت بہتر کر دے، اللہ جو مانگا عطا فرما، جو پہلے مانگا عطا فرما، جو اب مانگا عطا فرما، جو آئندہ مانگیں گے عطا فرما، کتنی آنکھیں ترستی ہیں مولا تیرے حبیب کا روزہ دیکھنے کے لیے، اور تیرے گھر کا طواف کرنے کے لیے، اور لبیک کا احرام باندھنے کے لیے، اللہ ان ترستی آنکھوں کو عطا فرما، ان ترستی آنکھوں کو عطا فرما، ان کو حاضری دے دے، اور ان کی حاضری قبول فرما، اور بار بار قبول فرما، ادب کے ساتھ قبول فرما، رفث فسوق جدال کے بغیر اللہ حاضری قبول فرما، اے اللہ ہمیں اسباب عطا فرما، ہماری آنکھیں دیکھیں مولا خواب میں آقا کا دیدار کر لیں، جاگتی آنکھوں سے مدینے والا کا دیدار ہو جائے، تو ہر چیز پہ قادر ہے سخی آقا، ہماری زبانوں پہ درود جاری کر دے، ہماری زبانوں پہ تیسرا کلمہ اور کلمہ جاری کر دے، ہماری زبانوں پہ استغفار جاری کر دے، اللہ ہماری نظروں کو قرآن کا عادی بنا دے، ہماری نظروں میں سجدوں میں جھکنے والا بنا دے، اے اللہ اپنے سے مانگنے والا بنا دے، اپنے غیر سے بچا، در در کے بھکاری ہونے سے بچا، صدا اپنے در کا بھکاری بنا، صدا اپنے در کا منگتا بنا، دور دور تے تیری بندیاں اور بندے آتے ہیں، سوالی بن کے آتے ہیں، سائل بن کے آتے ہیں، منگتا بن کے آتے ہیں، غلام بن کے آتے ہیں، اللہ کسی سوالی کو خالی نہ بھیج، ہر سوالی کو عطا فرما، بے اولادوں کو اولاد دے دے، جن کے بیٹے نہیں ان کی جھولیاں بھر دے، بے گھروں کو گھر دے دے، بے دروں کو در دے دے، بے سہاروں کو سہارا دے دے، منگتوں کو دے دے، بھکاریوں کو دے دے مولا، ان حاجیوں کے صدقے دے دے، کئی میں نے مولا بوڑھے دیکھے، کئی اپاہج دیکھے، کئی لولے لنگڑے دیکھے، تیرے عشق میں پاگل ہیں، کئی ایسے دیکھے جو راستہ گم کر چکے تھے، کبھی ادھر جاتے تھے، ادھر جاتے تھے، تیری رحمت کو ترس تو آتا ہوگا نا میرے مولا، ان گھپٹ کے ہوئے الجھے ہوئے قدموں کو، جن کو پیاس بھی لگی تھی، جن کو بھوک بھی لگی تھی، جن کو سایہ بھی چاہیے تھا، جن کو رفیق سفر بھی چاہیے تھے، جن کو اپنا خیمہ بھی چاہیے تھا، جن کو اپنی راہ بھی چاہیے تھی، مولا وہ تیرے بندے ہیں، ان کو ترس کھاتا ہوگا، آج اس مجمع پہ ترس کھا، اور دنیا کے جس کونے میں آمین کہنے والا ہے اس پہ ترس کھا، اور ہماری ضرورتوں کو غیب سے پورا فرما، ہماری مشکلوں کو حل فرما، شادیوں کی رکاوٹیں دور فرما، رزق کی رکاوٹیں دور فرما، قرضوں کی خلاصی دور عطا فرما، اور جن کی یا اللہ قید میں ہیں ان کو نجات عطا فرما، رہائی عطا فرما، جو گناہوں میں مبتلا نکلنا چاہتے ہیں مدد فرما، مدد فرما، مدد فرما، اللہ ہمیں صحت مند اولادیں عطا فرما، صحت مند بیٹے عطا فرما، صحت مند بیٹیاں عطا فرما، ان کے نصیب مقدر عرش سے بہتر کر دے، ان کے نصیب مقدر عرش سے بہتر کر دے، اللہ اس دعا کو صدا عطا فرما، وہ دعا یہ ہے ربنا آتنا فی الدنیا حسنتا وفی الآخرۃ حسنتا وقنا عذاب النار، اللہ اس دعا کی صدا نور عطا فرما، ہماری دنیا بھی بہتر نہیں بہترین کر دے، ہماری آخرت بھی بہتر نہیں بہترین کر دے، موت کے جھٹکوں سے بچا، قبر کی ظلمت سے بچا، قبر کی سختیوں سے بچا، اگر کسی کے ساتھ عذاب کا معاملہ ہے معاف کر دے، رحم کر دے، تیرے حبیب نے تو مزدلفہ میں بہت مانگا تھا معاف کر دے، تیرے کملی والے نے مزدلفہ میں بہت مانگا تھا معاف کر دے اور رحم کر دے اور کرم کر دے، بخشش کا سامان بنا دے، اس مجمع کو منہ سے ہاتھ پھیرنے سے پہلے پہلے بخشش کے پروانے دے دے، مغفرت کے پروانے دے دے اور ان کی ضرورتوں کو پورا کر دے۔ ابھی ہم منہ پہ ہاتھ پھیرنے والے ہیں، تیری رحمت کو متوجہ کرنے والے ہیں۔ خود ہی تو کہتا ہے آس امید کے مانگنے والوں تمہیں مایوس نہیں بھیجوں گا، خود ہی تو فرماتا ہے میری طرف توقع کرنے والوں میرے گمان کے بغیر تمہارے گمان کے بغیر تم سے معاملہ کروں گا۔ اللہ تجھ سے قبولیت کا گمان کر رہے، تجھ سے محبوبیت کا گمان کر رہے، تجھ سے مقبولیت کا گمان کر رہے، ہماری دعائیں قبول فرما، پوری امت کے لیے قبول فرما، سارے عالم کے لیے قبول فرما۔ اللہ یہودیوں کے لیے، عیسائیوں کے لیے، سکھوں کے لیے، ہندوؤں کے لیے، تجھے نام ماننے والوں کے لیے قبول فرما، ان سب کو کلمے کی دولت عطا فرما، میرے وطن کی خیر کر دے، میرے وطن کی بادشاہوں کی خیر کر دے اور سرحدوں کی خیر کر دے، ایٹمی نظام کی خیر کر دے، یا اللہ پل پل کی خیر کر دے، کچہریوں کی، ایوانوں اور چھاونیوں کی خیر کر دے، یا اللہ جو مانگا عطا فرما، جو نہیں مانگا عطا فرما، ذلت والی زندگی سے بچا اور ذلت والی موت سے بچا، ستاری کا معاملہ فرما، ستاری کا معاملہ فرما، عافیت عطا فرما، تسبیح خانے کو دائیں بائیں سے وسعت عطا فرما، ہر فتنوں سے حفاظت فرما، غیب سے صدا ضرورتیں پوری فرما، اہل لوگوں کو متوجہ فرما، اس کو ویرانیوں سے بچا، اس کو ظلمتوں سے بچا، قیامت تک آباد و شاد کر دے اور تسبیح خانے کو قیامت تک خیر پھیلانے کے قابل بنا دے۔ اللہ مجھے قبول فرما، میری نسلوں کو قبول فرما اور اخلاص کے ساتھ قبول فرما، عافیت اخلاق کے ساتھ قبول فرما، بن مانگے عطا فرما۔ آج کسی سوالی کو خالی نہ بھیج مولا، بڑی توقع رکھ کے آئے ہیں، بڑی آشیں لے کر آئے ہیں، بڑی امیدیں لے کر آئے ہیں، آس امید ناکام نہ ہو، یا اللہ بس کر دے اور کر دے اور دے دے اور صدا دے دے اور بن مانگے دے دے اور بن چاہے دے دے اور اپنی رحمت کے طفیل دے دے۔ آمین آمین آمین۔ وصلی اللہ علی النبی الکریم وعلی آلہ وصحبہ وازواجہ واہل بیتہ وعترتہ اجمعین، آمین برحمتک یا ارحم الراحمین۔
یا اب اس وقت مجلس سے مجذوبی ہوگی، یہ اس میں، اس مجلس میں صرف آپ نے اعمال کے کچھ فائدے ہیں، آپ نے کوئی عمل آزمایا ہو، کسی کو بتایا ہو کسی عمل کا کوئی فائدہ، یا کوئی طبی ٹوٹکا ہو اس کا کوئی فائدہ آپ کا آزمایا ہو یا کسی کو بتایا ہو، تو یہاں صرف اس کا بیان ہوگا۔ ذاتی سوال جواب کی مجلس نہیں ہے، آدمی کوئی خواب دیکھا ہے، کوئی خواب کی تعبیر یا ذاتی کوئی سوال، ایسا نہیں، صرف اعمال کے فائدے اگر کسی نے بتانے ہیں تو اس کے لیے مجلس ہے۔ اور اس کے اختتام پر حسب معمول ایک تو بیعت کا عمل ہوگا، جو ساتھی حضرات اور اس طرح سے خواتین کی طرف مائیک چل رہے ہیں، مائیں بہنیں جو بیعت ہونا چاہتی ہیں وہ اس موقع پر بیعت ہو سکیں گے، جو حضرات خواتین مرد حضرات پہلے سے بیعت ہیں وہ اس بیعت کے عمل میں دوبارہ بھی شریک ہو سکتے ہیں، اور اس کے علاوہ نکاح مسنون بھی ہے، اس میں بھی تمام حضرات کو شرکت کی دعوت ہے۔
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ حضرت نے آج کے درس میں جیسے بتایا کہ جنات ہیں، دھواں وغیرہ سے بنتے ہیں، یہ صدقات وغیرہ میں ذکر بھی کیا درس میں، ایک دعا میں نے پڑھی تھی رجال الغیب کی دعا، حضرت کے درس میں سنی تھی، وہ میں نے اپنے تقریباً 6 ماہ ہو گیا مجھے پڑھتے ہوئے، ہر نماز کے بعد میں 7 مرتبہ پڑھتا ہوں، یہ معمول میں نے بنایا اس دعا کو پڑھنے سے، دعا کی برکت سے میرے پہ کافی شریر جنات بہت زیادہ تنگ کرتے تھے، تو پڑھے تو میرے چہرے سے مجھے آنکھیں بند کر کے پڑھا تھا نظر آیا کہ دھواں نکل رہا ہے اور مجھے آسان مجھے سکون مل رہا ہے بہت، اور یہ دعا کی قبولیت کے لیے بھی بہت ہی یکسیر اس کی تاثیر بہت زیادہ ہے۔
کون سی دعا؟
اللہم اغفر لی امتی سیدنا محمد صلی اللہ علیہ وآلہ وسلم، اللہم ارحم امتی سیدنا محمد صلی اللہ علیہ وسلم، اللہم اصلح امتی سیدنا محمد صلی اللہ علیہ وآلہ وسلم، اللہم استر امتی سیدنا محمد صلی اللہ علیہ وسلم، اللہم اجبر امتی سیدنا محمد صلی اللہ علیہ وسلم، اللہم فرج امتی سیدنا محمد صلی اللہ علیہ وآلہ وسلم،
لمنصر اسلام مسلمین المغفر لنا مؤمنین المؤمنات والمسلمین والمسلمات واصلحهم واصلح ذات بینهم والف بین قلوبهم یجعل فی قلوبهم ایمان والحکمہ.
ٹھیک, اور کون بتائے گا اپنے مشاہدات؟
السلام علیکم, میرا نام محمد عطا اللہ ٹبہ سلطان پور سے. قرآن پاک پڑھاتے ہیں رات کو اٹھ کے, کئی دنوں سے نہ آنکھ نہیں کھلتی تھی, الارم لگاتے تھے تب بھی نہیں اٹھ پاتے تھے. تو میں نے ایک عمل شروع کیا, سورہ کہف کی آخری چار آیتیں, ان الذین آمنوا وعملوا الصالحات کانت لہم جنات الفردوس نزلا, یہاں سے آخر تک رات کو پڑھ کے سوتا ہوں اور انشاءاللہ صبح ٹائم پہ آنکھ کھل جاتی ہے, الارم سے بھی تھوڑی دیر پہلے آنکھ کھل جاتی ہے. اور ابھی تسبیح خانے میں جب آ رہے تھے تو یا قادر یا نافع سواری کے لیے پڑھا تو اللہ تعالی نے انتظام کیا, اور سورہ قریش پڑھتے رہے, اس کی برکت سے دس میں بھی شریک ہو گئے. اور حضرت جی آپ کے لیے جال کے پتوں کا پوڈر, جال کے پتوں کا پوڈر.
جی اور کون بتائیں؟ جی
السلام علیکم. حضرت جی میری والدہ کو جو ہے نا آپریشن محمد عظیم دور لاہور سے,
پوچھا بولیے,
محمد عظیم لاہور سے, میری والدہ کو پچھلے دنوں آپریشن کا بتا دیا گیا تھا اتفاق ہاسپٹل والوں نے. تو میں نے درس میں سنا ہوا تھا آپ کا سات دفعہ سورت فاتحہ کھانا کھانے کے دوران والا عمل, تو میں نے ان کو بتایا تو انہوں نے پڑھا. جس دن آپریشن تھا آپریشن والے کپڑے بھی پہن لیے تھے سب کچھ, تو ڈاکٹر جو ہیں انہوں نے کہا کہ کرنے سے پہلے ایک دفعہ الٹرا ساؤنڈ کر لیں. تو الٹرا ساؤنڈ جب کیا صبح 6:30 کا ٹائم تھا, تو ڈاکٹر حیران کہ الٹرا ساؤنڈ سب کلیئر آیا. تو انہوں نے وجہ پوچھی تو میری والدہ نے ان کو بتایا میں کھانا کھانے کے دوران 7 سورۃ فاتحہ والا عمل کرتی ہوں, تو اس سے پھر آپریشن کا جو ہے نا سارا نظام انہوں نے کینسل کیا, تو اسی سے آپریشن انہوں نے کینسل کر دیا.
ماشاء ماشاء.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. حبیب اللہ میرا نام ہے اور میں تسبیح خانے کا خادم ہوں. میں حضرت کے پاس 2006 میں آیا تھا لوٹا پٹا. صورت حال یہ تھی کہ آٹا ہے تو دال نہیں ہے, دال ہے تو چینی نہیں ہے, اس قسم کی کیفیت تھی. یہ جو آج درس میں دعا حضرت نے تعلیم فرمائی ہے, حضرت نے فرمایا کہ یہ میں آپ کو تحفہ دے رہا ہوں اور اس کو آپ دیوانہ وار پڑھیں. میں نے دن رات پھر یہ دعا پڑھی. بیٹے کا نقصان ہوا تھا کاروبار میں کافی سارا, پھر اس نے کاروبار کو سنبھالنے کے لیے الٹا سود پہ پیسے لیے اور لاکھوں کے حساب سے قرضے چڑھ گئے. اللہ کے کرم سے اور اس دعا کی برکت سے وہ قرضے بھی ختم ہو گئے. میں نے 5 بچوں اور بیٹیوں اور بیٹوں کی شادی بھی کی, اللہ تعالیٰ نے پلاٹ بھی دیے, اور آج بیٹوں اور بیٹیوں کے پاس 4 پہیوں والی سواریاں ہیں. اللہ تعالیٰ نے اس دعا کی برکت سے اور مرشد کی دعا سے مجھے رنگ دیا.
جی
یہ چادر اب کھولیں ساتھ, یہ چادر دور تک لیں ساتھی, دائیں بائیں راستہ بنا دیں, یہ دائیں بائیں ہو جائیں تھوڑے سے, اور یہ چادر کو دور تک کھول لیں, اور اس چادر کو لے لیں, اگلے ساتھی کے کندھے بازو پہ ہاتھ رکھ لیں گے تب بھی بیعت میں شرکت ہو جائے گی. اگلے ساتھی کے کندھے پہ ہاتھ رکھ لیں, بازو پہ ہاتھ رکھ لیں گے تب بھی بیعت ہو جائے گی. خواتین کی طرف مائک چل رہے ہیں, مائیں بہنیں بیعت ہو سکتی ہیں, جو حضرات پہلے سے بیعت ہیں وہ اس بیعت کے عمل میں دوبارہ شریک ہو سکتے ہیں.
جو عرض کرتا جاؤں دل ہی دل میں دہراتے جائیں, اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ, واشہد ان محمدا عبدہ ورسول, لا الہ الا اللہ محمد رسول اللہ, استغفر اللہ ربی من کل ذنب واتوب الیہ. یا اللہ میں نے توبہ کی شرک سے, بدعت سے, صغیرہ کبیرہ گناہوں سے, تیری ہر نافرمانی سے, عہد کیا تیرا حکم اور تیرے حبیب کے طریقوں کے مطابق زندگی گزاروں گا. یا اللہ میرے عہد کو قبول فرما. بیعت لی میں نے حضرت خواجہ سید محمد عبداللہ حجویری رحمۃ اللہ علیہ کے سلسلے کو, یا اللہ میری بیعت کو قبول فرما. دعا مانگ. آمین. بیت کی تین تسبیحات کا اہتمام، تلاوت جماعت نماز کا اہتمام ہو، اور ہماری نظر حلال حرام، جائز ناجائز، مشکوکات پہ اپنے کاروبار میں، معاملات میں بہت زیادہ ہو، اور سب سے زیادہ نفع اس کو ہوتا ہے جو رابطے میں ہے. درس بہترین رابطہ ہے، میں بھی رابطے کا محتاج ہوں، ہم سب محتاج ہیں، تو درس میں آتے رہیں اور درس اپنے گھروں میں سنتے رہیں، انشاءاللہ فائدہ ہوگا. ابھی نکاح ہوگا، بہترین نکاح وہ ہے جس میں سادگی ہو، اور بہترین ولیمہ وہ ہے جس میں غریبوں کو شامل کیا جائے. میرے آقا کملی والے کی بد دعا ہے اس ولیمے کے لیے جس میں غریبوں کو شامل نہ کیا جائے. تو سوچیں، جو پہلی ہی بد دعا سے شادی ہوئی ہے، وہ آگے سکون اور برکت کا ذریعہ کیسے بن سکتی ہے؟ بزرگ کی بد دعا سے ڈرتے ہیں، کسی ولی کی بد دعا سے ڈرتے ہیں، اور میرے کملی والے کی بد دعا ہو، خود سوچو تو صحیح، تو ایسا ولیمہ جس میں غریبوں کو شامل نہ کیا جائے. دعا، یہ خطبہ کا، نکاح کا خطبہ سننا ادب کا معاملہ ہے، توجہ سے سنیں اور پھر نکاح.
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا وسندنا وحبيبنا وشفيعنا ومولانا محمدا عبده ورسوله، صلى الله عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء، واتقوا الله الذي تساءلون به والأرحام، إن الله كان عليكم رقيبا. يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم، ومن يطع الله ورسوله فقد فاز فوزا عظيما. قال رسول الله صلى الله عليه وسلم: النكاح من سنتي. وقال النبي عليه الصلاة والسلام في مقام آخر: فمن رغب عن سنتي فليس مني. بھائی اسرار احمد والد شاہ رسول، میں نے ان حاضرین مجلس اور گواہوں کی موجودگی میں 5,000 روپے حق مہر پر آپ کا نکاح فوزیہ نیاز دختر ملک نیاز احمد سے کر دیا.
قبول ہے، میں نے قبول کی.
بھائی اسرار احمد والد شاہ رسول، میں نے ان حاضرین مجلس اور گواہوں کی موجودگی میں 5,000 روپے حق مہر پر آپ کا نکاح فوزیہ نیاز دختر ملک نیاز احمد سے کر دیا.
قبول کیا.
اللہم صلی علی محمد کما تحب و ترضا. اللہ ان جوڑوں کو صدا کی برکتیں، ہمیشہ کی راحتیں، راحتیں اور خوشیاں، ایمان، اخلاص، اخلاق عطا فرما. ہر ٹوٹے دل کو جوڑ دے اللہ، ہر مایوس دل میں خوشی عطا فرما دے اللہ، ہمیں سنتوں پہ مٹنے والا بنا دے. آمین آمین. برحمتک یا شمارے بانٹے اس انداز سے پروں کو نہ لگے.